إن الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فإن خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الأمور محدثاتها وكل محدثة بدعة وكل بدعة ضلالة وكل ضلالة في النار قال سبحانه وتعالى قل إن كنتم تحبون الله فاتبعوني يحببكم الله ويغفر لكم ذنوبكم والله غفور رحيم قل أطيعوا الله والرسول فإن تولوا فإن الله لا يحب الكافرين میرے محترم بھائیو اور بہنوں, آج اس مجلس میں ہم جمع ہیں اور ایک بہت ہی اہم اور طویل موضوع پر گفتگو کرنے کے لیے یہاں پر اور اس کے سننے کے لیے ہم یہاں پر جمع ہیں. دراصل یہ کتنا بڑا موضوع ہے کہ اس کو صبح 9 سے لے کر اگر رات 9 بجے تک بھی کیا جائے تو وقت کم ہے, اور اس کو ہم آزما چکے ہیں کہ اتنا بڑا موضوع اتنے کم وقت میں صرف پڑھ لینا بہت وقت چاہتا ہے, اور مزید اس کو سمجھانا اور ہر ہر بات آیت کے جتنے حصے ہیں ان کو سب کو تفصیل سے سمجھانا, آپ سمجھ سکتے ہیں کہ آپ کے ہاتھ میں جو نوٹس ہیں اس کے لیے بہت بہت ہی زیادہ وقت درکار ہے. اس لیے آج کی اس مجلس میں اس موضوع سے متعلق بعض حصوں پر ہم گفتگو کریں گے, اور باقی جو حصہ ہے وہ آپ اپنے ذاتی مطالعے میں اس کو رکھ سکتے ہیں, آپ اس کو خود سمجھنے کی اور علماء سے پوچھ کے اس کی تفصیل معلوم کرنے کی کوشش کر سکتے ہیں. تو ان نوٹس میں سے میں چاہتا ہی تھا کہ ایک مختصر حصہ کر کے آپ کو دیا جائے, لیکن ذمہ داران نے یہ اس بارے میں اصرار کیا کہ نہیں, نوٹس پورے دیے جائیں, آپ کو جتنا پڑھانا ہے پڑھائیے. تو اسی لیے آپ کو پورے نوٹس دیے جا رہے ہیں, لیکن اس میں سے آپ سمجھ سکتے ہیں کہ اتنے کم وقت میں, تقریباً 4 گھنٹے ہیں, بہت اس میں سے بھی وقت بہت کچھ جا چکا ہے, اتنے وقت میں یہ ساری باتیں مکمل نہیں ہو سکتی ہیں. اس لیے اس میں سے میں کچھ اہم حصے ہیں اسی کو میں لوں گا. ایک تقلید سے متعلق شبہات, تقریباً 12 شبہات ہیں, اور اس کے بعد تقلید شخصی کے نقصانات, پھر اگر وقت باقی رہا تو مزید انشاءاللہ اور باتیں بھی ہم دیکھیں گے, اور میں کوشش کروں گا کہ سرسری طور پر باقی باتیں جو عام طور سے آپ سنتے رہتے ہیں ان کو ذکر کروں, اور جہاں بہت ضروری ہو سمجھانا ان کو میں تفصیل سے سمجھاؤں گا. سب سے پہلی بات یہ کہ میں نے جو آیت پڑھی ہے, اللہ تعالیٰ قرآن کریم میں فرماتا ہے قل ان کنتم تحبون اللہ فاتبعونی یحببکم اللہ, اے نبی آپ لوگوں سے کہیے کہ اگر تم اللہ تعالیٰ سے واقعی محبت رکھتے ہو تو میری اتباع کرو, اللہ بھی تم سے محبت کرے گا, اور صرف اتنا نہیں بلکہ وَيَغْفِرْ لَكُمْ ذُنُوبَكُمْ, اور تمہارے پچھلے گناہوں کی بھی مغفرت کرے گا, تمہارے سارے گناہوں کی مغفرت کرے گا. کیوں؟ واللہ غفور رحیم, اس لیے کہ اللہ تو بڑا مغفرت کرنے والا اور رحم فرمانے والا ہے. اللہ تعالیٰ نے اس آیت میں اپنی محبت کا وعدہ ان لوگوں سے کیا ہے جو نبی کریم صلی اللہ علیہ وسلم کی سنتوں کو اپنائیں, اور اپنی زندگی میں اپنی آزادی کو چھوڑ کر اللہ کے رسول صلی اللہ علیہ وسلم کی سنتوں کی تابعداری کریں, سنتوں پر عمل کریں. اور کوئی آدمی اگر دعویٰ کرتا ہے کہ وہ اللہ سے محبت رکھتا ہے تو زبانی دعوے کرنے والوں کے لیے ایک اللہ تعالیٰ نے آزمائش دے دی اور کہا کہ جو بھی اس بات کا دعویٰ کرتا ہے کہ واقعی وہ اللہ سے محبت کرتا ہے, اگر اس کی محبت سچی ہے تو اس محبت کے لیے اس کو ثبوت پیش کرنا پڑے گا, اور وہ ثبوت کیا ہے؟ وہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی سنتوں کی اتباع ہے. آزادانہ زندگی اللہ کو مطلوب نہیں ہے, بلکہ پابند زندگی اللہ کو پسند ہے, اور پابند زندگی میں بھی نفس کی پابند, سماج کی پابند, پیر اور فلانے رشتہ دار یا کسی اور کی پابند، اللہ تعالیٰ نے کسی اور کا پابند ہم کو نہیں بنایا، بلکہ اللہ کی محبت کے لیے نبی کریم صلی اللہ علیہ وسلم کی سنت ضروری ہے. اس کو یاد رکھیے کہ جس آدمی کو اللہ تعالیٰ کی محبت مطلوب ہے، اس آدمی سے اللہ کو نبی کریم صلی اللہ علیہ وسلم کی اتباع سنت مطلوب ہے. اتباع سنت کرنے والے کے لیے اللہ کی محبت ہے. اور آگے اللہ تعالیٰ نے بتلایا کہ اللہ کس سے محبت نہیں کرتا ہے. ایک تو بتلایا کہ محبت کس سے کرے گا جو سنتوں کی اتباع کرے، اور دوسرے آگے کی آیت میں اللہ نے بتلایا کہ اللہ کن لوگوں سے محبت نہیں کرتا ہے اور ان لوگوں کا انجام کیا ہے، ان کا اللہ کے نزدیک مقام کیا ہے. اللہ نے فرمایا قل اطیع اللہ والرسول، اے نبی آپ یہ بھی کہو، یہ بھی بتا دو کہ اے لوگوں تم اللہ کی فرما برداری کرو اور اللہ کے رسول کی فرما برداری کرو. قل اطیع اللہ والرسول، کہو کہ تم اللہ اور اس کے رسول کی فرما برداری کرو، ان کے حکم مانو. فَإِن تَوَلَّوْا فَإِنَّ اللَّهَ لَا يُحِبُّ الْكَافِرِينَ، پھر اگر وہ پیٹ پھیر کے چل دیں، منہ موڑ کے نکل جائیں، اگر وہ اس بات کو تسلیم نہ کریں، اللہ اور اس کے رسول کے حکم کو ماننے سے انکار کر دیں، فَإِنَّ اللَّهَ لَا يُحِبُّ الْكَافِرِينَ، تو اللہ تعالیٰ انکار کرنے والوں کافروں کو پسند نہیں کرتا ہے، اللہ کافروں سے محبت نہیں کرتا ہے. آپ غور کریں، پہلی آیت میں بتایا گیا کہ اللہ کس سے محبت کرتا ہے، دوسری آیت میں بتایا گیا کہ اللہ کس سے محبت نہیں کرتا ہے. اس لیے نفی اور اثبات دونوں انداز میں بات کو واضح کیا گیا کہ اللہ کی محبت اس کے لیے ہے جو اللہ اور اس کے رسول کے حکم کو مان کے زندگی گزارے، اور عملی تطبیق کے لیے رسول اللہ صلی اللہ علیہ وسلم کی طرف رجوع کرے. اس کو میں آسان الفاظ میں کہہ رہا ہوں، اللہ تعالیٰ اسی سے محبت کرتا ہے جو اللہ اور اس کے رسول کے حکم کو مان کے چلے، جو کہا وہ سنے مانے عمل کرے. اور عمل کرنے کے لیے طریقہ بھی من مانا نہیں ہوگا. اللہ نے کہا اقیم الصلاۃ، نماز قائم کرو، اب کچھ بھی دل سے کرنا شروع کیا نہیں چلے گا. اب اس حکم کو پورا کرنے کے لیے پریکٹیکل ماڈل، عملی نمونہ اگر کہیں سے لینا پڑے گا تو اس کے لیے بھی محمد عربی صلی اللہ علیہ وسلم کی طرف رجوع کرنا پڑے گا، پلٹنا پڑے گا. تو ان دو آیتوں میں ایک بہت بڑا وعدہ اور ایک بہت بڑا حکم اللہ کی طرف سے ہے. وہ دو چیزوں کا ہے کہ ہم اللہ اور اس کے رسول کا حکم مان کے چلیں، اور دو، ہم اللہ کے حکموں کو ماننے میں طریقہ بھی نبی صلی اللہ علیہ وسلم کا اختیار کریں. یہ بنیادی بات ہے اور یہی دین کی اصل ہے، اور یہ اسی کلمے کا تقاضا ہے جس کا ہم اقرار کرتے ہیں، اشہد اللہ الہ الا اللہ، اشہد ان محمد رسول اللہ، کہ ہم اللہ کے معبود ہونے کی اور اکیلے معبود ہونے کی گواہی دیتے ہیں کہ اللہ کے سوا کوئی عبادت کے لائق نہیں، اور محمد صلی اللہ علیہ وسلم اللہ کے رسول ہیں. یہ دو باتیں ہم مانتے ہیں. اس میں دو چیزیں ہم پر لازم ہو جاتی ہیں، اور اس میں ہم خاموش زبان میں دو چیزوں کا اقرار کرتے ہیں. پہلے حصے میں عبادت کس کی، اور دوسرے حصے میں عبادت کیسے. آپ کبھی غور کریں، دو جملے ہیں، یہ کیوں منواتے ہیں ہم سے؟ کوئی آدمی مسلمان ہونا چاہے، یہ دو باتیں اس کو مان کے اسلام میں آنا ہے، اور باقی آخرت، جنت جہنم، قرآن، کچھ بھی نہیں ہے. مسلمان ہوتے وقت صرف دو باتیں مان کے مسلمان آدمی ہو جاتا ہے. کیوں؟ اس لیے کہ ان دو کے تحت سارے دین کا خلاصہ ہے. لا الہ الا اللہ، اللہ کے سوا کوئی عبادت کے لائق نہیں، اس میں معبود کون، یہ آدمی کو سکھایا جاتا ہے کہ اللہ کے سوا کوئی معبود نہیں ہے. اللہ کے سوا تم نے کسی کو معبود ماننا بھی نہیں ہے، اور اللہ کے سوا تم نے کسی کی عبادت کرنا بھی نہیں ہے. دو، محمد الرسول اللہ میں اس بات کو سامنے رکھا گیا کہ جب اللہ کی عبادت کرنا ہے اور اللہ نے اسی لیے تم کو پیدا کیا ہے، تو اس کا طریقہ سکھلانے کے لیے، اللہ کے حکموں کو بتانے کے لیے، اور اللہ کی مرضی لوگوں کے سامنے رکھنے کے لیے اللہ نے رسول بھیجا، اور تم کو اس رسول کی بتائی ہوئی رہبری کے تابع ہو کر اللہ کی عبادت کرنی پڑے گی. تو خلاصہ یہ ہوا لا الہ الا اللہ محمد رسول اللہ کا، کہ عبادت اللہ کی اور طریقہ محمد رسول اللہ صلی اللہ علیہ وسلم کا. یہ پورے دین کا خلاصہ ہے. اب ایک مسلمان اگر اس پر عمل کر لے تو اس کے لیے نجات کے لیے کافی ہے، اور اس اعتبار سے بھی آپ دیکھیں کہ صحابہ کی زندگی میں اگر دین تھا تو وہ یہی دین تھا. صحابہ کسی یونیورسٹی کے فارغ نہیں تھے, لیکن وہ اس لائق تھے کہ اس یونیورسٹی کے استاذ بن سکے. کیوں؟ اس لیے کہ انہوں نے علم براہ راست ڈائریکٹلی اللہ کے نبی صلی اللہ علیہ وسلم سے لیا تھا. ان کے پاس کیا علم تھا؟ وہی علم تھا جو اللہ کے نبی صلی اللہ علیہ وسلم نے ان کو سکھلایا. خود قرآن میں اللہ نے بتلایا وَيُعَلِّمُهُمُ الْكِتَابَ وَالْحِكْمَةَ, اللہ کے نبی صلی اللہ علیہ وسلم ان کو کتاب اور حکمت کا علم سکھاتے تھے. کتاب کا علم یعنی قرآن کا علم, حکمت کا علم یعنی وہ حکمت جو اللہ کے نبی صلی اللہ علیہ وسلم نے قرآن سے سمجھی, جو قرآن کا مفہوم, قرآن کی جو صحیح انڈرسٹینڈنگ تھی وہ آپ کو دی گئی اور آپ لوگوں کو سکھاتے تھے. تو صحابہ کے پاس بھی اگر واقعی علم تھا تو وہ قرآن اور سنت کا علم تھا. اسی علم کو انہوں نے لیا, اس کو سیکھا, اس کو سمجھا, اس پر عمل کیا اور اگلی نسل کو یہی علم انہوں نے پیش کیا. اسی علم میں امت کی فلاح اور کامیابی ہے, اسی علم میں ایک انسان کی دنیا اور آخرت کی سعادت ہے. اگر اس علم کو چھوڑ کے ایک آدمی کسی اور چیز کو اپنے لیے مقدم رکھتا ہے, آگے کرتا ہے, تو یہیں سے آدمی کا پاؤں پھسل جاتا ہے اور یہیں سے آدمی گمراہ ہونا شروع ہوتا ہے. تو یہ بنیادی بات ہے, اس کو یاد رکھنا ضروری ہے کہ ایک آدمی اگر اللہ اور اس کے رسول کی بات مان کے چلتا ہے تو یہ واقعی مومن ہے, یہ مسلم ہے, یہ واقعی اللہ کا مقرب بندہ ہے, اللہ اس سے محبت کرتا ہے. لیکن اللہ اور اس کے رسول کی بات آ جانے کے باوجود, اللہ کی بات سامنے آ گئی, قرآن کی بات آ گئی, اللہ کے رسول صلی اللہ علیہ وسلم کی بات سامنے آ گئی, اس کے باوجود اگر ایک آدمی اس کو قبول نہیں کرتا ہے اور کبھی باپ دادا کی وجہ سے, کبھی پیر کی وجہ سے, کبھی کسی مولوی کی وجہ سے, کبھی رشتہ داری کی وجہ سے, کبھی دنیا کی وجہ سے, کبھی سماج کی وجہ سے, کبھی کسی اور وجہ سے, کبھی اپنی خواہشات کی وجہ سے اگر اللہ اور اس کے رسول کی بات کو ماننے سے انکار کرتا ہے تو یہ آدمی اسلام کے دائرے سے نکل جاتا ہے. اگر وہ انکار کرے, اگر وہ انکار کر دے, وہ اسلام کے دائرے سے نکل جاتا ہے. فَإِن تَوَلَّوْا فَإِنَّ اللَّهَ لَا يُحِبُّ الْكَافِرِينَ, اللہ نے کہا اگر وہ پیٹ پھیر کے چل دیں, نہیں مانتے ہیں, ماننے سے انکار کر دیں, تو اللہ کافروں سے محبت نہیں کرتا ہے. اللہ نے ان لوگوں کو کافر قرار دیا جو اللہ اور اس کے رسول کی بات ماننے سے انکار کرتے ہیں. اللہ ہم سب کی حفاظت فرمائے. اس لیے ہمارے لیے پہلا فریضہ یہ ہے کہ ہم اپنے دل کے دروازوں کو کھولیں. کس کے لیے؟ اللہ اور اس کے رسول کی بات کے لیے. ایک آدمی زبان سے کہتا ہے اور بار بار اذان میں سنتا ہے, اپنے رکوع اور سجدے میں بار بار کہتا ہے اللہ اکبر اللہ اکبر, وہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے بارے میں عقیدہ رکھتا ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے معراج کی رات میں سارے نبیوں کی امامت کی, آپ سارے نبیوں سے افضل ہیں, آپ سارے نبیوں کے امام ہیں. ایک مسلمان عقیدہ رکھتا ہے کہ قیامت کا دن جب آئے گا اور حشر کے میدان میں ساری مخلوق جمع ہوگی اور سارے نبی, سارے ولی اور سب نیک بندے وہاں پر جمع ہوں گے, تو وہاں بھی سارے بندوں کے اگر کوئی سید اور سردار ہوں گے تو وہ محمد رسول اللہ صلی اللہ علیہ وسلم ہوں گے. وہ یہ عقیدہ رکھتا ہے اللہ سب سے بڑا ہے, لیکن کیا واقعی وہ اللہ کی بات کو بھی سب سے بڑی بات مانتا ہے؟ وہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی ذات کو سب پر مقدم رکھتا ہے, سارے نبیوں سے افضل, سارے نبیوں سے آگے, سارے بہترین سے بہترین بندے جتنے بھی ان میں سب سے افضل, دنیا میں بھی آخرت میں بھی, یہ مانتا ہے. نبی کی ذات کی فضیلت اس کے ذہن میں ہے, کیا نبی کی بات کی بھی ویسی فضیلت اس کے ذہن میں ہے یا نہیں ہے؟ وہ نبی کے آگے کسی کو نہیں کرتا ہے, نبی کی ذات سے آگے کسی کو نہیں مانتا ہے, چاہے وہ کتنی بھی بڑی شخصیت کیوں نہ ہو. کیا وہ نبی کی بات کے آگے کسی کو رکھتا ہے؟ ہر آدمی کو اپنے دل کا جائزہ لینا ہے, ہر آدمی کو اپنے ایمان کا جائزہ لینا ہے کہ وہ نبی کو صرف نام کے لیے مانتا ہے یا واقعی نبی کے بارے میں وہ عقیدہ رکھتا ہے جو قرآن و سنت نے اس کو دیا ہے. یہ بہت بڑا المیہ ہے اس دور کا کہ ہمارے بہت سارے مسلمان بھائی, بڑے افسوس کی بات ہے کہ اللہ اور اس کے رسول کو مانتے ہیں, انکار نہیں کرتے ہیں, لیکن معلوم نہیں کہاں سے وہ پھنس جاتے ہیں. پھر اللہ اور اس کے رسول کی بات پیش کی جاتی ہے تو کچھ نہ کچھ بہانہ ان کے پاس ہوتا ہے جس کی وجہ سے ان باتوں کو या तो ठुकरा देते हैं या तो अपनी जान बचा के निकल जाते हैं। कई लोगों को आप देखने में आएगा बताएंगे हदीस है देखो वो सब ठीक है लेकिन ऐसा कुछ तो भी है, बात तो सही है आपकी हदीस भी है लेकिन ऐसा और ऐसा है। तो बहुत सारे लोग कुरान और सुन्नत की बात सामने आने के बावजूद उससे जान छुड़ा के निकल जाते हैं, ये ईमान वालों का तरीका नहीं है। ईमान वालों का तरीका नहीं है, ईमान वालों का तरीका यह है कि जब भी अल्लाह और उसके रसूल की तरफ उनको बुलाया जाए तो उनका कौल यही होता है कि समिअना व अताना, हमने सुना और हमने माना अमलन, दिल से भी और अमल से भी। तो समअ व अता जिसको आप कहेंगे सुनना और मान लेना, ये ईमान वालों का तरीका है। किसके लिए? अल्लाह और उसके रसूल की बात के लिए। और जो न माने तो दुनिया और आखिरत में ये लोग पछताएंगे। अल्लाह ताला ने कुरान करीम में फरमाया فَلْيَحْذَرِ الَّذِينَ يُخَالِفُونَ عَنْ أَمْرِهِ أَنْ تُصِيبَهُمْ فِتْنَةٌ أَوْ يُصِيبَهُمْ عَذَابٌ أَلِيمٌ, وہ لوگ جو اس رسول کے حکم کی مخالفت کرتے ہیں, اس رسول کے حکم کی مخالفت کرتے ہیں ان کو اس بات سے ڈرنا چاہیے کہ کہیں وہ فتنے میں نہ پڑ جائیں, کہیں وہ فتنے میں نہ مبتلا ہو جائیں, یا کہیں ایسا نہ ہو کہ ان پر اللہ کی طرف سے ایک دردناک عذاب آ جائے۔ ایک آدمی نے اللہ کے نبی صلی اللہ علیہ وسلم کی ایک بات کو جس کو عام آدمی چھوٹی بات سمجھتا ہے نہیں مانا, آپ نے اسے کہا بائیں ہاتھ سے کھا رہا تھا, آپ نے کہا دائیں ہاتھ سے کھاؤ, الٹے ہاتھ سے کھا رہا تھا آپ نے کہا سیدھے ہاتھ سے کھاؤ, اس نے کہا لا استطیع, نہیں کھا سکتا۔ اور صحابی کہتے ہیں ما منعہ الا الکبر, بس گھمنڈ کی وجہ سے اس نے ایسا کہا, نہیں کھا سکتا میں۔ اللہ کے نبی صلی اللہ علیہ وسلم نے, چونکہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی بات اللہ کی طرف سے ہوتی ہے, آپ اپنی طرف سے بات نہیں کرتے تھے, یہ حکم اللہ کی طرف سے ہے کہ دائیں ہاتھ سے کھانا چاہیے, تو آپ نے فوراً اس سے کہا لا استطعت, تو نہ ہی کھا پائے۔ صحابی کہتے ہیں اس کے بعد کبھی بھی زندگی بھر اس کا دائیں ہاتھ منہ تک کبھی اٹھ نہیں پایا۔ کوئی آدمی کہے کہ سیدھے ہاتھ سے کھاؤ الٹے ہاتھ سے کیا بڑا مسئلہ ہے, اتنی بڑی بات سیریس نہیں ہے۔ سیریس بات یہ نہیں ہے کہ کون سے ہاتھ سے کھائے کون سے ہاتھ سے نہیں کھائے, سیریس بات یہ ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کا حکم سامنے آیا لیکن اس نے اپنی اکڑ کی وجہ سے اس کو تسلیم نہیں کیا, تو دنیا میں بھی اللہ کی طرف سے عذاب آیا۔ کیوں؟ اس لیے کہ اللہ کو ہرگز یہ بات پسند نہیں ہے کہ اللہ اور اس کے رسول کی بات کی مخالفت کی جائے۔ اللہ تعالی ہم سب کی حفاظت فرمائے۔ تو یہ بنیادی بات جان لینا ضروری ہے۔ اس کے بعد ہم دوسرے موضوع کی طرف آتے ہیں کہ بہت سارے لوگ آج مسلمانوں میں سے جماعتوں میں, فرقوں میں اور بہت سارے گروہوں میں بٹے ہوئے ہیں, اور ہر ایک کے پاس اپنی کچھ نہ کچھ بات ہے, ہر ایک کے پاس ایک ڈھال ہے, ہر ایک کے پاس ایک چھتری جس کے نیچے وہ رکا ہوا ہے, ہر ایک آدمی کے پاس ایک تصور ہے, ایک نظریہ اس کا ہے۔ اور آج عام طور سے مسلمانوں میں ایک بات کہی جاتی ہے, اور پڑھے لکھے تو پڑھے لکھے بعض ان پڑھ لوگ بھی اس طرح کی باتیں کرتے ہیں اور دلیلیں بھی دیتے ہیں اس کے لیے, عقلی دلیلیں۔ وہ کہتے ہیں کہ چار امام ہیں اور چار اماموں میں سے کسی ایک امام کی تقلید کرنا لازم ہے, جو آدمی ان چاروں اماموں میں سے کسی ایک امام کی تقلید نہیں کرتا ہے وہ گمراہ ہے۔ چار امام ہیں, چار امام کون سے ہیں؟ امام ابو حنیفہ رحمۃ اللہ علیہ, امام مالک رحمۃ اللہ علیہ, امام شافعی رحمۃ اللہ علیہ, امام احمد بن حنبل رحمۃ اللہ علیہ, یہ چار ہیں۔ ابو حنیفہ, مالک, شافعی اور احمد بن حنبل, یہ چار بڑے بڑے علماء گزرے ہیں امت مسلمہ میں سے, اور واقعی یہ قابل احترام علماء ہیں۔ لیکن لوگوں نے بعد کے دور میں یہ کیا ہے کہ انہوں نے کہا کہ آپ کو چار میں سے ایک ڈپارٹمنٹ میں پرماننٹ ہو جانا ضروری ہے, آپ چار میں سے ایک امام کے مقلد نہیں ہوتے ہیں تو آپ گمراہ ہیں۔ اس طرح کا بہت سارے لوگوں کا کہنا ہے, بلکہ بہت سارے ہمارے اس دور کے اور اس سے پہلے کے کچھ دور کے علماء بھی اس طرح کا فتویٰ دیتے ہیں اور کہتے ہیں کہ اگر آپ حنفی, شافعی, حنبلی, مالکی نہیں ہو تو آپ گمراہ ہو, اور ایسے لوگوں کو گمراہوں کی فہرست میں ڈال دیا جاتا ہے جو کہتے ہیں کہ بھائی قرآن و سنت پر چلنا چاہیے۔ یہ کتنا صحیح ہے इसलिए कि बाद औकात एक गलत बात इतनी बोली जाती है कि लोगों को सही लगने लगती है। बाद औकात एक ऐसी बात जिसकी कोई बुनियाद नहीं होती है उसके लिए उस बात का रिपीट करना ही बुनियाद हो जाता है। एक गलत बात को इतना बोल दो कि इतने लोग सुन सुन के लोग उसके आदी हो जाएं, लोगों को लगे कि वाकई ऐसे ही है। उनमें से एक बात आज ये भी है, मुसलमान ही टेररिस्ट हैं। आज ये बात आम तौर से आलमी सतह पर कही जाती है, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम नऊज़ु बिल्लाह दहशतगर्द थे, आज आलमी सतह पर इस्लाम दहशतगर्द दीन है। आप बताइए, इतना मीडिया ने उसको उछाला, इतना बोला बोला कि आज आप बस में चढ़ें अगर आपको दाढ़ी है अल्हम्दुलिल्लाह, और जितनी बड़ी है उतना लोग डरेंगे कि बस में अगर आप चढ़ जाएं, ट्रेन में आप चढ़ जाएं, लोग आपको देख के डरेंगे। क्यों? ये मुसलमान है। क्योंकि आज इतना बोला गया इस बात को कि लोगों के तस्वूर पर यह चीज छा चुकी है। तो बाज़ औक़ात एक ऐसी बात जो सही नहीं होती है उसको इतना बोला जाता है कि वो चीज सही लगने लगती है, वो चीज सही लगने लगती है। लेकिन एक आदमी जो जाहिल है, कम इल्म है, जिसके पास तहकीक करने का ना जज्बा है ना जरिया है, अगर वो आदमी ऐसी चीजों पर भरोसा करके बैठ जाए और इसी को अपना दीन बना ले, तब तो एक बात समझ में आती है, बेचारा उसको तो कुछ मालूम ही नहीं। लेकिन बहुत सारे हमारे वो हजरात जो पढ़े लिखे हैं, जो तहकीक कर सकते हैं, जो दुनिया के मामलात में तहकीक करते हैं, वो दवाई खरीदते हैं तो देखते हैं इसकी एक्सपायरी डेट क्या है और ये दवाई वाकई सही है कि नहीं है। वो आलू और कद्दू और सब्जी तरकारी खरीदते हैं तो बराबर देखते हैं सड़ा हुआ है या अच्छा है। वो आप पसंद करते हैं कि आम का पूरा टोकरा खोल के देखें, वो पसंद करते हैं कि कपड़ा कोई उनको इसी तरह से बंद पैक में नहीं दे बल्कि पूरा कपड़ा खोल के देखते हैं कहीं फटा हुआ तो नहीं है। वो हर चीज को नाप तोल के लेते हैं, चाहे सोना हो या सब्जी तरकारी हो या फल हो या कुछ भी हो, हर चीज को तहकीक करके लेते हैं। लेकिन जैसी दीन के मामले में आता है, दीन की बारी आती है, फौरन कहते भाई यहां तहकीक करना सही नहीं है, तहकीक करना सही नहीं है, दीन के मामले में तहकीक में पीछे हट जाते हैं। बोलते भाई जैसा पहले से आ रहा है वैसे ही लेके चलना पड़ेगा, जैसे पहले से आ रहा है उसी के ऊपर तुमको चलना पड़ेगा। ये कितना सही है, वाकई ये सही बात है या नहीं है? अगर सही है तो उसको मानना चाहिए, और सही नहीं है तो इस चीज की, इस गलत ख्याल की सलाह करना चाहिए। लेकिन सवाल ये कि फैसला कौन करेगा सही है कि गलत है? कोई आदमी बोलेगा सही है, कोई बोलेगा गलत है। इसलिए कि आप देखें कि चारों मसलक के एतबार से भी यहां अगर मान भी लिया जाए कि ठीक है भाई चार ही हैं, पांचवा कोई नहीं है, तब भी यहां पर मसला फिर से ये छिड़ जाता है। और आप मदारिस में जाकर इसको देख सकते हैं, मदरसों में जब इसको पढ़ाया जाता है तो वहां मसला पेश आता है कि अफजल कौन सा है, ज्यादा सही क्या है। अवाम से अगर चाहे कहा जाता है कि चारों बरक हैं, लेकिन वाकई जब आप किताबों को देखेंगे तो बताया जाता है कि देखिए ये दलील हनफिया की है और ये शाफिया के खिलाफ दलील है और उनका मसला खता है और ये हमारा सही है, या इसी तरह से शाफी मदारिस में होता है। तो वाकई सही चीज क्या है? एक आदमी को क्या जरूरी है हनफी बनना, शाफी बनना? क्या कब्र में उससे पूछा जाएगा हनफी की शाफी है, या मलकुल मौत उससे पूछेगा, या कियामत के दिन उससे पूछा जाएगा तो हनफी है कि शाफी है? वो किसके झंडे के नीचे होगा? इमाम शाफी के, इमाम अहमद इब्न हंबल के, इमाम अबू हनीफा रहमतुल्लाह के, या इमाम मालिक के, किसके झंडे के नीचे होगा? तो ये सारे सवालात हैं जो एक आम इंसान के, जिसके दिल में कुछ तहकीक का जज्बा है, खड़े होते हैं। बाद औकात मस्जिद के मौलवी साहब के पास जाता है, अब मौलवी साहब से पूछता है कि चारों में से एक होना जरूरी है? उन्होंने कहा हाँ बिल्कुल जरूरी, देखो मैं खुद हनफी हूं, मैं खुद शाफी हूं, हम आलिम हो के हनफी शाफी है तो तुम बगैर आलिम होके क्यों नहीं हो सकते? आदमी बोलता हाँ बिल्कुल बात तो सही है, घर को आ जाता है बीवी बच्चों को भी यही सिखाता है। बाद औकात आदमी यहां से दूसरे मुल्कों में जाता है, देखता है वहां तो लोग ऐसा करते हैं, ऊपर बांधते हैं, कोई हाथ छोड़ रहा है, कुछ लोगों के जहन में सवाल पैदा होता है ये सही क्या है, इसमें से इस्लाम क्या है, इस्लाम का अमल कौन सा है, नबी का अमल कौन सा है? मौलवी साहब से आगे पूछता है वापस इंडिया आने के बाद, मौलवी साहब कहते हैं चारों बरक है, चारों तरीके किसके हैं? अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के हैं, और चारों अदाएं अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की हैं। अल्लाह ने चाहा कि नबी की सारी अदाएं महफूज हो जाएं, इसलिए अल्लाह ने चारों को जिंदा रखा है। लेकिन फिर आदमी पूछता है चारों जब नबी के तरीके हैं, मेरा दिल चाहता है कि चारों पे अमल करूं, नहीं कैसे, नहीं कर सकते। मौलवी साहब कहते हैं बिल्कुल नहीं कर सकते, आप एक ही अदा पर अमल कर सकते हैं। तो आप ये तजाद बयानी, ये कॉन्ट्रडिक्शन और ये कंफ्यूजन जो है ये क्यों है, इसकी वजह ये है कि वाकई इस मौजू पर सही तरह से गौर फिक्र करने की आम तौर से ना आवाम कोशिश करती है ना आम किस्म के मौलवी हजरात कोशिश करते हैं, इसलिए ऐसे जवाब देते हैं जो वक्ती तौर पर एक आदमी के लिए, जिसको पेन किलर बोल सकते हैं, कि एक आदमी को थोड़ा सा टेंशन हो गया उसको एक दवाई दे दी, हाँ चारों पर अलग है, लेकिन ये वक्ती तौर पर आदमी की खलिश को मिटा सकती है, लेकिन फिर आदमी के दिल में सवाल पैदा होते हैं अगर चारों से ये तो फिर चारों पे अमल क्यों नहीं कर सकते, भाई चारों खाने हलाल हैं, चारों नहीं खा सकते, एक ही खा सकते, ऐसा क्यों, चार चीजें सही हैं, अगर नबी का तरीका है, नबी ने जब करके उसको अपने बात के लिए सुन्नत छोड़ा है, तो आप बताइए जब चारों सुन्नतें नबी की हैं तो आप अमल क्यों नहीं कर सकते उसके ऊपर, क्या नबी ने मना किया है, नहीं, इमामों ने मना किया है, नहीं, फिर हम कौन होते हैं मना करने वाले, एक आदमी को सही तौर से इसका जवाब नहीं मिल पाता है, वो क्या क्या कंफ्यूजन्स हैं, वो क्या क्या शुबहात हैं, वो क्या क्या सवालात हैं और उनका जवाब क्या है, आप समझ सकते हैं कि इतना बड़ा मौजू इतने कम वक्त में लपेटना समेटना ये मेरे बस की भी बात नहीं और आपके बस की भी बात नहीं है, लेकिन कुछ बातें हम इसमें देखेंगे ताकि वो बातें हमारे लिए एक यानी सीढ़ी बन जाए इस मौजू को मजीद तहकीक करने की, कि आगे हम इसको और पढ़ें और पूछें और सुने उलमा से और इस बारे में तहकीक करें और उलमा के खिताबात सुने तो ये मौजू हमारे लिए और ज्यादा निखर कर वाजे हो जाएगा। आइए देखते हैं इसमें क्या शुबहात हैं और उनके क्या जवाबात हैं। ये सारी बुनियादी बातें मैंने इतने मुख्तसर वक्त में सारा समझ लीजिए आपको समझा दिया है। अब आप सफा नंबर 17 पर पहुंचेंगे, ऐसा ही करेंगे तो हम पहुंच सकते हैं, अगर हम अव्वल ताखिर पूरा पढ़ेंगे तो मुश्किल है। तो ये बुनियादी बात है नंबर एक, आप देखिए मेरी पूरी बात का खुलासा क्या है, मैं बहुत तेजी से चल रहा हूं इसलिए जो थोड़ी देर के लिए झपकी लेगा बहुत कुछ खोएगा, और वैसे भी ये वक्त ऐसे ही होता है। नंबर एक, अल्लाह की महब्बत पाने का जरिया अल्लाह और उसके रसूल का हुक्म मानना और नबी सल्लल्लाहु अलैहि वसल्लम की इत्तिबा करना है। दो, आज मुसलमानों में बहुत सारे फिरके जमातें गुरोह और क्या कुछ नहीं है, इसमें हर एक का अपना दावा है, आम आदमी बेचारा परेशान है, जानने वालों से जाके कुछ पूछता है वो थोड़ी देर के लिए उसको दिल की तसल्ली के जवाब दे देते हैं और आदमी थोड़ी देर के लिए उसको मान लेता है लेकिन उसका कंफ्यूजन पूरी तरह से दूर नहीं होता है। तीन, हम दुनिया के बारे में बहुत तहकीक करते हैं लेकिन दीन के बारे में तहकीक करने को डरते हैं, बल्कि बाज़ औक़ात मौली साहब भी डरा देते हैं कि इतना डीप मत जाओ डूब जाओगे। बाज़ औक़ात क्या होता है, एक आदमी जाता है, अब किसी आलिम के पास जाता है और पूछता है कि इस बारे में, अब एक मरतबा हमारे यहाँ पर इसे हुआ, एक नौजवान आए तो उनको एक डॉक्टर साहब हमारे, उन्होंने एक सवाल दिया, उन्होंने कहा जाओ और मौलवी साहब से बस इतनी तहकीक कर लो कि इमाम अबू हनीफा रहमतुल्लाह अलैह का नाम क्या था। अब वो नौजवान बोला भाला सीधा साधा गया और इमाम साहब से पूछा कि ये बताइए कि इमाम अबू हनीफा रहमतुल्लाह अलैह का नाम क्या है। इमाम साहब ने कहा इतना डीप जाने की जरूरत नहीं, वरना गुमराह हो जाओगे। सोचा कि सिर्फ नाम मालूम करने में गुमराह कोई हो सकता है। वापस हो गया डॉक्टर साहब के पास, उन्होंने कहा आप दूसरे आदमी के पास जाओ। दूसरे आदमी के पास गए तो उन्हें बताया नौमान में ताबित में जौता में कहां तक है, मतलब इसमें क्या गुमराही की बात है। इसलिए बाद औकात एक आदमी नहीं जानता है तो दूसरों को डराता है, दूसरों को डराता है, इसलिए हम वो जहालत का पर्दा जो हमारी आंखों में पड़ा हुआ है, अल्लाह करे हम हमारी आंखों पर ना हो, अगर पड़ा हुआ है तो उसको हटाए। अल्लाह ताला ने हमको देखने वाला बनाया है, सुनने वाला बनाया, सोचने वाला बनाया, हम आंख बंद करके कान बंद करके अगर सोचना भी छोड़ दें तो आप बताइए एक पत्थर में और हम में क्या फर्क है, एक पत्थर में हमारे अंदर फर्क क्या है। तो ये बुनियादी बातें याद रखिए। अब आगे बढ़ते हैं, तकलीद का लफ्ज है, बहुत से लोग तकलीद के माना नहीं मालूम होते हैं। तकलीद के बारे में मुनावी रहमतुल्लाह अलैह फरमाते हैं अपनी किताब अत-तौकीफ अला मुहिम्मात अत-तारीफ, कहते हैं अत-तक़लीद इत्तिबाउ अल-इंसानि गैरहू फीमा यक़ूलुहू अव यफ़अलुहू। तकलीद क्या है, एक इंसान का किसी और की इत्तिबा करना, उसके कही हुई बातों में, उसके अमल में, दोनों चीजों में है। यानी कोई आदमी कुछ बोलता है या कुछ करता है, दूसरा आदमी उसकी बोली बात के ऊपर चले, उसके अमल को देख के उसकी तरह अमल करें, मुतकिदन हकीयतहु, और इस बात का यकीन दिल में रखे कि ये जो बोलता है ये जो करता है ये हक है, मिन गैर नज़रिन व तअम्मुलिन फिद दलील, लेकिन वो आदमी उसकी दलील में ना गौर करे और ना उसकी दलील को परखे, बगैर उसकी दलील के चेक किए जो भी फुला करता है बस ये हक है इसी के पीछे चलते रहो, इस तरह करने को क्या कहते हैं? तकलीद। और कहते हैं का अन्नल मुत्तबिउ جعل قول الغير او فعله قلاده في عنقه, कहते हैं गोया कि ऐसा है जैसे कि पीछे चलने वाले ने आगे वाले की बात को या उसके अमल को अपने गले में हार की तरह डाल लिया, कलादा की तरह रस्सी की तरह अपने गले में डाल दिया, अब ये जहां ले जाएगा मैं उसके पीछे जाऊंगा। तो इसको क्या कहते हैं? तकलीद। किसी को बेदलील हक मान लेना और उसकी बोली हुई बात को बगैर दलील के मानना, उसको देख के उसके अमल के पीछे पीछे चलना बगैर दलील के। तो यहां एक बात ये मालूम हुई कि तकलीद में दलील के बगैर मान लेने को तकलीद कहते हैं, तकलीद में दलील नहीं होती है। अब बहुत सारे लोग कहते हैं कि तकलीद क्या है? वाजिब है। तकलीद के सिलसिले में बाज लोगों ने दो बातें कही हैं और उन्होंने कहा तकलीद की दो किस्में, एक है तकलीद मुतलक और दूसरे है तकलीद शख्सी। तकलीद मुतलक क्या है? एक आदमी जिसको नहीं मालूम है वो किसी आलिम के पास जाए और उससे पूछे कि फुला चीज समंदर में अगर मुर्दा मछली मिल गई, हमने शिकार किया समंदर में जाला डाला, मरी हुई मछली अगर हमारे जाले में आ गई तो वो मछली खाना हलाल है या हराम है? इसको नहीं मालूम, आलिम साहब से पूछा, आलिम साहब ने कहा हलाल है या आलिम साहब ने कहा हराम है, जो भी जवाब दिया। अब इसने बगैर दलील के उस जवाब को ले लिया, ये क्या हुई? तकलीद हुई। अब इस आदमी ने ऐसा नहीं किया कि फुला आलिम से ही मैं पूछूंगा और किसी की नहीं मानूंगा, बल्कि ये आदमी क्या करता है, कभी इनसे पूछ लेता है बंबई में तो बंबई वालों से पूछ लेता है, कभी किसी और मुल्क में सऊदी में चला गया तो वहां के आलिम से पूछता है, वो ये नहीं देखता है आलिम कौन है, ये देखता है मुसलमान आलिम है, कुरान और सुन्नत वाला है, उससे पूछ लेता है। तो ऐसी तकलीद को बाज़ उलमा कहते हैं ये तकलीद मुतलक है, यानी ये आजाद तकलीद है, किसी का पाबंद नहीं है। दूसरी तकलीद है तकलीद शख्सी। तकलीद शख्सी नाम से आप समझ सकते हैं शख्स की तकलीद, जो कि आज आम तौर से हमारे माहौल में पाई जाती है। यानी आज यूं कहा जाता है आपको या तो इमाम अबू हनीफा का मुकलिद बनना पड़ेगा या इमाम शाफी का, इमाम मालिक का, इमाम अहमद का, चार में से किसी एक का मुकलिद बनना पड़ेगा, आप चारों की नहीं मान सकते। इसको क्या कहते हैं? ये तकलीदे शख्सी है, तकलीदे शख्सी है। और आज यूं कहा जाता है कि तकलीदे शख्सी वाजिब है, इसको याद रखिए, जो आलिम कहते हैं वो क्या कहते हैं? तकलीद शख्सी वाजिब है, यानी आप पर लाजिम है कि आप हनफी हैं तो हनफी ही जिए, हनफी ही मरे, शाफी हैं तो वैसे ही बाहर नहीं आने का, इधर से उधर ट्रांसफर आप नहीं हो सकते। आप एक मुल्क से दूसरे मुल्क में जा सकते हो लेकिन आप एक मसलक से दूसरे मसलक में नहीं जा सकते। हाँ, एक उन्होंने कंसेशन रखा है, वन टाइम आप कर सकते हैं ऐसा, एक मौका आपको मिलेगा, कुछ बातें मेरी कुछ लोगों को कड़वी लग सकती है लेकिन आप इसको सुन्नत की मुखालिफत के बिलअक्स आप रख के देखोगे तो आपको गैरत महसूस होगी कि आप देखिए कि इमामों का मनहज क्या था और आज ये लोग किस पे चल रहे हैं। लोग कहते हैं आप एक बार हनफी से शाफी हो सकते हैं, एक बार शाफी से हनफी हो सकते, सेकेंड टाइम अगर आपने किया ऐसा तो आपको कोड़े लगाए जा सकते हैं, सजा आपको दी जा सकती, ताजीर उसको की जाएगी। कहां से लाए कायदे किसी भी चीज के लिए? कुरान और सुन्नत में कोई दलील नहीं। आइए देखते हैं लोगों के क्या डाउट्स हैं, उसके क्या जवाब हैं। डाउट नंबर एक, अभी एकदम भोले भाले सवाल से हम थोड़े से इल्मी सवाल की तरफ जाएंगे। बहुत सारे लोग बोलते हैं भाई बाप दादा से तो पहले यही चलता आया है। आप एक मौलवी साहब, हमारे एक नौजवान को देखा, वो पहले नीचे हाथ बांधता था और प्रमोशन उसका हो गया, अब हाथ ऊपर बांधने लग गया। अब उन्होंने देखा ये तो पहले नीचे बांधता था, अब ये ऊपर बांधने लग गया है। उन्होंने उसको अपने हुजरे शरीफ में बुलाया और उन्होंने कहा कि ये तुम कब से कर रहे हो, पहले करते थे ऐसा? उसने कहा कि नहीं। देखिए ये कुछ मिसालें हैं जिनसे मेंटालिटी समझ में आती है लोगों की आमतौर से क्या है। और आज बहुत सारे हमारे वो लोग जो मस्जिद के इमाम बने हुए हैं उनका इल्मी लेवल क्या है, ये बहुत सोचने की चीज है। उन्होंने कहा तुम ये ऐसा कब से करते हो? उन्होंने कहा कि अभी कुछ वक्त हुआ है, मैं अभी भी पहले से नहीं, मतलब पहले से करते थे। कहा नहीं। तुम्हारे वालिद साहब किसी पढ़ते हैं? उन्होंने कहा वालिद साहब तो नीचे ही हैं, नीचे हाथ बांधते हैं। तो उन्होंने कहा जब तुम्हारे वालिद साहब ऐसा करते हैं तो तुम ऐसा कैसे करते हो? अब ये जो आलिम साहब थे जो सवाल पूछ रहे थे वो देवबंदी आलिम थे। अब उस नौजवान ने कहा अच्छा ऐसा है, हमारे वालिद साहब कुंडे भी करते हैं, फातिहा भी देते हैं, तो वो भी करना चाहिए। सवाल ये है कि अगर वाकई वालिद साहब की तरह चलना चाहिए तो अगर वालिद साहब कब्रों पे जाके सज्दा करते हैं तो क्या आप वो भी करने को कहोगे? एक आलिम एक आम आदमी से ये कहे कि बाप दादा के पीछे चलो बहुत शर्म की बात है। हालांकि आलिम किसके इल्म के हामिल है? बाप दादा के। हदीस में क्या है, इन्नमल उलमा हुम वरसतुल अंबिया, उलमा अंबिया के वारिस है, उनको अंबिया की विरासत तकसीम करना चाहिए बाप दादा की नहीं। लेकिन आज एक आलिम अगर ये कहने लगे कि आपके बाप दादा जो करते थे आप वो करो, तो ये बहुत रोने की चीज है, ये बहुत रोने की चीज है, अफसोस की चीज है कि आलिम ऐसा कहने लगे। तो बहुत सारे लोग कहते हैं कि बाप दादा के तरीके पर चलना चाहिए। एक आम आदमी जिसको कुछ भी नहीं मालूम अगर ये बोलता है तो ये अफसोस की चीज नहीं, लेकिन आलिम कहे तो बहुत अफसोस की चीज है। मजीद अफसोस तब होता है जब इसके सिलसिले में दलील भी पेश की जाती है। बाद लोगों ने एक दलील ढूंढ के निकाली कुरान में से, कहा ठीक है दलील चाहिए लीजिए। क्या दलील है? कुरान करीम में अल्लाह ताला ने यूसुफ अलैहि सलाम का कौल जिक्र किया और कहा वत्तबअतु मिल्लत आबाई इब्राहीम व इसहाक व याकूब। जेल में दावत देते वक्त यूसुफ अलैहिस्सलाम ने अपने दोनों साथियों को कहा, उनसे कहा वत्तबअतु मिल्लत आबाई, मैं अपने बाप दादा के दीन पर हूं। कौन? इब्राहिम, इसहाक और याकूब अलैहिस्सलाम। ये सब कौन है? बाप दादा हैं। इब्राहिम अलैहिस्सलाम, इसहाक अलैहिस्सलाम, याकूब अलैहिस्सलाम, मैं अपने बाप दादा के दीन पर हूं। तो कहा देखिए नबी भी बाप दादा के दीन पे थे, तो आप लोग क्यों बाप दादा के दीन पे नहीं चल रहे हो? सवाल यह है कि नबी जिस बाप दादा के दीन पर थे वो नबी थे या गैर नबी थे? इनके बाप दादा नबी थे और नबी के पास जो इल्म आता है वो अल्लाह की तरफ से आता है। जाहिर बात है ये बाप दादा के दीन पर हैं यानी नबियों के दीन पर हैं। नबी के दीन पर मत चलो ये शैतान ही की दावत हो सकती है। नबी के दीन पर मत चलो ये शैतान और गुमराह आदमी की दावत हो सकती है। हम तो खुद ये कह रहे हैं कि भाई नबी ही के दीन पर चलो, लेकिन अगर किसी के बाप दादा मुसलमान ही ना हो तो क्या वो उनके दीन पर चलेगा? अगर किसी के बाप दादा बिदातों में मुब्तला हो, अगर किसी के बाप दादा शराब का कारखाना करते हो, जुआ की बिजनेस चलाते हो, लॉटरी चलाते हो, रेस के घोड़े भगाते हो, तो क्या वो उनके दीन पर चलेगा, उनकी तरह अमल करेगा? किसी के बाप दादा अगर झंडे लेकर अगर दरगाहों पर जाते हो और वहां पर सज्दे करते हो तो क्या उसको वो भी करना चाहिए? बाप दादा के दीन पर चलने के लिए हमको नहीं कहा अल्लाह ने। इसलिए पहली आयत जो मैंने जिक्र की थी याद रखिए कि हमको अल्लाह ने कहा कुल इन कुंतुम तुहिब्बून अल्लाह फत्तबिउनी युहिब्बुकुम अल्लाह, के नबी आप कहिए कि तुम मेरी इत्तबा करो तो अल्लाह भी तुमसे मोहब्बत करेगा। हमको नबी के तरीके पर चलने के लिए कहा गया है, बाप दादा के नहीं। हाँ अगर बाप दादा नबी के तरीके पर हो तो हमको उसको छोड़ना नहीं है। अगर हमारे वालिदैन मसलन पांच वक्त के नमाजी हैं तो क्या हम नमाज छोड़ देंगे? अगर वो रमजान के पूरे रोजे रखते हैं तो क्या हम रोजे छोड़ देंगे? नहीं। जो चीजें बाप दादा से साबित हैं ऐसी चीजें हैं जो कुरान और सुन्नत से मिलती हैं तो उनके साथ हो जाएं। लेकिन अगर ऐसी चीजें वो कर रहे हों जो कुरान और सुन्नत में नहीं पाई जाती तो उनके पीछे चलना सही नहीं होगा। ये उसूल है। बाप दादा के तरीके पर चलना नबी के मुकाबले में ये मुशरिकीन अरब का तरीका है। कुरान करीम में अल्लाह ने फरमाया, मुशरिकीन का हाल बयान किया और कहा وَإِذَا قِيلَ لَهُمْ تَعَالَوْا إِلَى مَا أَنزَلَ اللَّهُ وَإِلَى الرَّسُولِ, और जब मुशरिकों से कहा जाता है कि आओ अल्लाह ने जो नाजिल किया है कुरान, कुरान की तरफ आओ और रसूल की तरफ आओ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की तरफ आओ, قَالُوا حَسْبُنَا مَا وَجَدْنَا عَلَيْهِ آبَاءَنَا, तो जवाब में वो कहते हैं कि हमारे लिए बस वही चीज काफी है جس پر ہم نے اپنے باپ دادا کو پایا, جب ان کو اللہ کی کتاب قرآن اور نبی کریم صلی اللہ علیہ وسلم کی طرف بلایا جاتا ہے تو کیا کہتے ہیں مشرکین, ہم نے جس چیز پہ باپ دادا کو پایا وہی ہمارے لیے کافی ہے. اللہ نے فرمایا اولو کان آباؤہم لا یعلمون شیئاً ولا یہتدون, کیا وہ پھر بھی باپ دادا کے طریقے پر چلیں گے, اگرچہ باپ دادا علم ہی نہیں رکھتے تھے, ان کے باپ دادا اگر ان کے پاس علم نہیں تھا, اگر وہ ہدایت والے راستے پر نہیں تھے, کیا تب بھی وہ لوگ ان کے پیچھے چلیں گے؟ معلوم ہوا اگر باپ دادا علم کے بغیر کسی چیز پر عمل کر رہے ہوں, اگر وہ ہدایت والے راستے پر نہ ہو تو پھر ان کے پیچھے چلنا گمراہی ہے. اگر باپ دادا علم اور دلیل کی بنیاد پر چل رہے ہوں اور وہ ہدایت والے راستے پر چل رہے ہوں تو ان کے پیچھے چلنا چاہیے ورنہ نہیں. یہ سورہ المائدہ کی آیت نمبر 104 ہے. اور آگے آئیے شبہ نمبر 2. بہت سارے لوگ بولتے ہیں اگر یہ صحیح ہے تو اتنے سارے لوگ پاگل ہیں کیا, اتنے سارے لوگ آج یا تو حنفی ہیں یا تو شافعی یا تو حنبلی یا مالکی ہیں, تو اتنے سارے لوگ غلط کیسے ہو سکتے ہیں؟ تو بہت سارے لوگوں کے لیے ترازو میجورٹی ہوتا ہے, بہت سارے لوگوں کے لیے جو کرائٹیریا ہوتا ہے چیزوں کو حق اور باطل کے پہچاننے کا, وہ دیکھتے ہیں میجورٹی کدھر ہے تو بولتے ہیں ہاں یہ صحیح ہے, ادھر بہت زیادہ لوگ ہیں. اور آپ بتائیے اگر میجورٹی کا قاعدہ اگر ہم نافذ کر دیں سماج میں تو ایک پاگل خانے میں اگر ایک ڈاکٹر بول رہا ہے ایسا مت کرو اور 50 پاگل بول رہے ہیں ایسا کرو تو میجورٹی کس کی ہے؟ میجورٹی پاگلوں کی ہے. آپ کو کس کی بات ماننی پڑے گی؟ پاگلوں کی. آپ بولیں گے پاگل کی مثال صحیح نہیں ہے, ٹھیک ہے, اگر 50 نہیں 1,00,000 جاہل اگر ایک بات کہہ رہے ہوں اور ایک سمجھدار انسان اگر ایک بات کہہ رہا ہو تو آپ بتائیے کس کی بات آپ مانیں گے؟ دنیا بھر کے ایکسپرٹ 49 ہو جائیں اور ایک دم گئے گزرے لوگ دنیا بھر کے چن چن کے جمع کیے ایک دم بیوقوف قسم کے, ان کی میجورٹی ہو گئے 51 ہو گئے وہ 100 میں سے. آپ بتائیے یہ 51 اور یہ 49 دونوں میں زمین آسمان کا فرق ہے, لیکن ووٹ کس کے زیادہ ہو گئے؟ اب جاہلوں کے ووٹ زیادہ ہو گئے. تو آپ میجورٹی کی بات مانو گے؟ اسلام میں میجورٹی کا قاعدہ آیا کہاں سے؟ اکثریت کا قاعدہ اسلام میں ہے ہی نہیں. اسلام میں صحیح اور غلط کا قاعدہ ہے, اسلام میں صحیح اور غلط کا قاعدہ ہے. اگر یہ قاعدہ صحیح ہو تو پریکٹیکلی بے نمازی ہونا زیادہ اچھا ہے. کیوں؟ اس لیے آج امت کا اکثریت, امت کا اکثر طبقہ نہ نماز کا اہتمام کرتا ہے 5 وقت کی, اور نماز تو بہت دور کی بات ہے, آپ اکثریت کا ہاتھ پکڑ کے نماز کے لیے لے جائیں گے طہارت نہیں ہے. امت کی اکثریت کی طہارت غارت ہے آج. آپ بتائیے یہ صحیح ہے؟ میجورٹی کے پیچھے آپ چلیں گے تو آپ کو نماز بھی چھوڑنا پڑے گا اور طہارت کو سلام کرنا پڑے گا. میجورٹی دین نہیں ہے. دین کیا ہے؟ دین علم ہے. دین علم ہے. اللہ تعالیٰ نے جو علم نازل کیا ہے وہ دین ہے, اس کی اتباع کرنا چاہیے. اللہ تعالیٰ نے قرآن کریم میں فرمایا وَإِن تُطِعْ أَكْثَرَ مَن فِي الْأَرْضِ يُضِلُّكَ عَن سَبِيلِ اللَّهِ, اگر تو زمین میں اکثریت کے پیچھے چلنے لگے, اکثریت کی ماننے لگ جائے تو وہ تجھ کو اللہ کے راستے سے بھٹکا دیں گے. اگر تو یہ قاعدہ بنا لے کہ جو میجورٹی اس کے پیچھے چلنا چاہیے تو میجورٹی تجھ کو اللہ کے راستے سے بھٹکا دے گی. کیوں؟ اِن يَتَّبِعُونَ إِلَّا الظَّنَّ, اس لیے کہ میجورٹی کیا کرتی ہے؟ بس اپنی عقل کے قاعدوں پر اور گمان کے پیچھے چلتی ہے. ہو سکتا ہے ایسا ہو اور میجورٹی اسی کے پیچھے چلتی ہے. اب دیکھیے ایک آپ چیخ لگائیں لوگ جمع ہو جائیں گے, لوگ چیک نہیں کرتے ہیں, لوگ بھیڑ کے پیچھے چلتے ہیں. عام طور سے جو ہے لوگوں میں یہ مینٹالٹی ہوتی ہے کہ کوئی آدمی پکارے تو سب اس کے پیچھے چلنے لگ جاتے ہیں, چیک کوئی نہیں کرتا ہے. اِن یَتَّبِعُونَ إِلَّا الظَّنَّ وَإِنْ هُمْ إِلَّا يَخْرُصُونَ, وہ یا تو گمان کے پیچھے چلتے ہیں یا تو گھڑی ہوئی چیزوں کے پیچھے چلتے ہیں. تو اس لیے اللہ تعالیٰ نے یہاں پر بتلایا کہ اکثریت کے پیچھے چلنے کا قاعدہ گمراہی کا قاعدہ ہے. اسلام میں ایسا قاعدہ نہیں ہے. اگر 100 آدمی غلط بات بولیں اور ایک غریب آدمی بیچارہ صحیح بات بولے تو اس کے ایک ہونے کی وجہ سے اس کی صحیح بات غلط نہیں ہوتی ہے, اس کی صحیح بات صحیح ہوگی, چاہے وہ ایک ہو یا 2 ہو. اور 1,00,000 لوگ غلط بات بولے تو ایک میجورٹی کی وجہ سے غلط بات صحیح نہیں ہو جاتی ہے. اور قرآن کریم میں آپ اس کی مثالیں دیکھ سکتے ہیں کہ اسلام کے بنیادی عقائد ہیں, توحید کا عقیدہ ہے, رسالت کا عقیدہ ہے، آخرت کا عقیدہ ہے، یہ بنیادی عقائد اسلام کے ہیں، لیکن ان تینوں کے بارے میں اللہ تعالیٰ نے فرمایا ولکن اکثر الناس لا يعلمون، لیکن لوگوں کی اکثریت اس بات کو نہیں جانتی، توحید کو نہیں جانتی، محمد صلی اللہ علیہ وسلم اللہ کے آخری رسول ہیں اس کو نہیں جانتی، آخرت کا دن آنے والا ہے جس میں انسان کا حساب ہونے والا ہے، اکثریت اس کو نہیں جانتی ہے، تو میجورٹی ان بیسکس کو نہیں جانتی ہے، آپ اس کو دلیل بنانے لگے تو یہ کتنی غلط بات ہو جائے گی۔ تو یہ دوسرا بھرم ہے حفاظت کا، یہ بھی غلط ہے۔ نمبر تین، اب تھوڑا علمی شبہات کی طرف آئیے، بہت سارے لوگ کہتے ہیں ٹھیک ہے قرآن میں ایک آیت ہے، علماء کی ماننا چاہیے اور تقلید کرنا چاہیے، کیا آیت ہے؟ یا ایھا الذین آمنوا، اے ایمان والو اطیعوا اللہ واطیعوا الرسول واولی الامر منکم، اے ایمان والو اللہ کی مانو، اللہ کے رسول کی مانو، اور ان کی جو معاملے کا اختیار رکھتے ہیں، صاحب اقتدار ہیں، پیپل آف اتھارٹی ہیں، اتھارٹی والے ہیں۔ اب کہتے دیکھو بار بار تم کہتے ہو اللہ رسول اللہ رسول، تیسرا کہاں سے آیا؟ یہ تو قرآن میں آیا، اللہ کی مانو، اللہ کے رسول کی مانو، اور وہ اولی الامر منکم، ابن عباس رضی اللہ عنہ فرماتے ہیں وہ اولی الامر منکم سے مراد کون ہے؟ اہل الفقہ والدین، یہ دین کی گہری سمجھ رکھنے والے دیندار علماء ہیں، تو تم ان کی مانو۔ اور بعض علماء نے کہا یہاں سے مراد حکام اور امراء ہیں، مسلمانوں کا امیر ہے، مسلمانوں کا خلیفہ ہے، گورنر ہے، بادشاہ ہے مسلمانوں کا، اس کی مانو۔ تو عالموں کی اور حاکموں کی مانو، تو اللہ نے خود کہا تو ہم عالموں کی مان رہے ہیں۔ تو بہت سارے لوگ کہتے ہیں دیکھیے اللہ نے کہا عالموں کی ماننے کے لیے اب مانو، اور عجیب بات یہ ہے کہ اس سے وہ یہ ثابت کرتے ہیں کہ کسی ایک ہی عالم کی مانو۔ اب اس میں کتنے پرابلمس ہیں آپ دیکھیے۔ نمبر ایک، اگر آیت پر آپ غور کریں، اللہ نے یا ایھا الذین آمنوا کہا، اس کے بعد کہا اطیعوا اللہ اطیعوا الرسول واولی الامر منکم، تین کا ذکر ہے، اللہ نے اطیعوا کا لفظ اللہ اور رسول دونوں کے لیے ذکر کیا، ریپیٹ کیا، لیکن اولو الامر کے لیے اطیعوا کا لفظ نہیں ہے۔ عجیب بات ہے، ایسا کیوں؟ ابن حجر اس کے بارے میں کہتے ہیں کہ اللہ تعالیٰ نے آگے آئے گا، اللہ نے اس کو ریپیٹ نہیں کیا تیسری مرتبہ، کیوں نہیں کیا؟ اس لیے کہ اللہ اور اس کے رسول کی بات خود دلیل ہے، لیکن عالم کی بات، عالم کا فتویٰ خود دلیل نہیں، دلیل کا محتاج ہے۔ عالم کی بات صحیح بھی ہو سکتی ہے، غلط بھی ہو سکتی ہے، بہت سارے لوگوں سے یہ بات کہی جائے تو سمجھ میں نہیں آتا عالم کی بات کیسے غلط ہو سکتی ہے۔ ٹھیک ہے، ہم اسے کہیں گے کنڈے کرنا بھی صحیح ہے اور نہیں کرنا بھی صحیح ہے، فاتحہ دینے والے علماء بھی ہیں، فاتحہ نہیں دینے والے بھی علماء ہیں، کون سے علماء کے پیچھے آپ چلو گے؟ درگاہ پہ سجدہ کرو بولنے والے بھی علماء ہیں، ہری پگڑی باندھے ہوئے ہیں، اور مت کرو بولنے والے بھی علماء ہیں، آپ کون سے علماء کی مانو گے؟ تو عالم صحیح بھی ہو سکتا ہے، عالم غلط بھی ہو سکتا ہے، عالم کی بات صحیح بھی ہو سکتی ہے، عالم کی بات غلط بھی ہو سکتی ہے۔ تو اللہ تعالیٰ نے تیسری مرتبہ میں اطیعوا کا لفظ مستقلا ذکر نہیں کیا، کیوں؟ اس لیے کہ عالم کی بات خود دلیل نہیں ہے بلکہ دلیل کی محتاج ہے، اور وہ صحیح غلط دونوں ہو سکتی ہے۔ اور آگے اللہ تعالیٰ نے ایک اور بات کہی، ایک تو یہ بھی ہے کہ یہاں پر اس کو تیسرے نمبر پر ذکر کیا ہے، پہلے اور دوسرے پہ نہیں، اللہ اور اس کے رسول کی بات مل جائے تو پھر عالم کی طرف جانے کی ضرورت کیا ہے؟ واقعی اللہ اور اس کے رسول کی بات سامنے ہے تو اب عالم صاحب سے پوچھے گا کہ اللہ کی بات پہ عمل کرنا کہ نہیں کرنا، رسول کی بات پہ عمل کرنا کہ نہیں کرنا، ایسا پوچھے گا، کیا کرے گا؟ اللہ اور اس کے رسول کی بات مل جانے کے بعد کسی اور سے وہ بات سینکشن کرنے کی ضرورت نہیں ہوتی ہے۔ ہاں، عالم کی بات اللہ اور اس کے رسول کے مطابق ہو تو مانی جائے گی، اگر خلاف ہے تو نہیں مانیں گے، آگے اس کی دلیلیں آئیں گی۔ مزید یہ کہ اللہ نے آگے کہا فَإِن تَنَازَعْتُمْ فِي شَيْءٍ فَرُدُّوهُ إِلَى اللَّهِ وَالرَّسُولِ، اگر تم میں آپس میں اختلاف ہو جائے تو معاملے کو، اس کیس کو، اس بات کو اللہ اور اس کے رسول کی طرف واپس پھیر دو۔ یہاں تیسرا غائب کیوں ہو گیا؟ سوال یہ ہے، پہلی مرتبہ میں تینوں آئے تھے اور تیسرا کون تھا وہاں؟ اولو الامر منکم، یعنی علماء، علماء پکڑ کے چلیے آپ اس کو۔ لیکن یہاں آگے کہا کہ جب تم میں اختلاف ہو جائے، اب عالموں میں اختلاف ہو گیا، ایک بولا تو فاتحہ تو دینا پڑے گا، دوسرا بولا فاتحہ دینا نہیں بالکل بدعت ہے، اب بیچ میں جو پیشنٹ ہے تیسرا، اب وہ سوچ رہا کہ دوں کہ نہیں دوں، جن کے گھروں میں انتقال ہوتا ہے ان کے رشتے دار رنگ برنگے ہوتے ہیں، اب ایک کسی کا دیوبندی, کسی کا بریلوی, ایک اہل حدیث ہے, مختلف رشتے دار ہیں. اب ایک آگے بولتا دیکھا وصیت کر کے مرے ابو فاتحہ دینا, دوسرا بھائی بولتا نہیں نہیں میرے گھر میں بدعت نہیں چلے گی, بڑا بھائی بولتا بدعت نہیں بالکل, فاتحہ بدعت ہے, اس کے پاس بھی عالم ہے, اس کے ساتھ کھڑے رہ کے سرگوشی کر رہا ہے, وہ الگ سے بات کر رہا ہے اس کو, اس کے پاس بھی کھڑے رہ کے وہ بولا نہیں کرنا ہے. اب بتائیے دو دو عالم کھڑے یہاں پہ, اب یہ تیسرا کرے گا تو کیا کرے گا, اس کی مانے گی اس کی مانے. اللہ نے ایسے وقت کے لیے قاعدہ دیا کہ جب دونوں عالموں میں بھی اختلاف ہو جائے, دو باتیں ٹکراؤ والی سامنے آئیں, دو الگ فتوے سامنے آئیں, کیا کرنا ہے, فردوہ الی اللہ والرسول, اس معاملے کو اللہ اور اس کے رسول کی طرف پلٹا دو. ان کن تم تؤمنون باللہ والیوم الآخر, اگر تم اللہ اور آخرت پر ایمان رکھتے ہو تو, نہیں رکھتے ہو جو جی میں آئے گا. انداز بیان اس طرح سے, اگر اللہ اور اس کے رسول پر ایمان رکھتے ہو تو پھر معاملہ اللہ اور اس کے رسول کی طرف پلٹا ہو. اللہ اور آخرت پر ایمان ہے تو, نہیں ہے ایمان جو جی میں آئے کرو. ان کن تم تؤمنون باللہ والیوم الآخر ذلک خیر و احسن تاویلا, یہ خیر ہے, یہ اچھا انجام ہے, اسی کا انجام اچھا ہے. آج افسوس کی بات یہ ہے کہ لوگ بولتے ہیں کتاب و سنت کی طرف رجوع کرنے میں شر ہے. اگر کوئی آدمی کہے بھائی قرآن و سنت پہ چلو, بولتے تو کوئی شر پھیلا رہا پورے معاشرے میں, یہ لوگوں میں شر پھیلا رہا ہے, اور لوگ کہتے ہیں اس کا انجام اچھا نہیں, حالانکہ اللہ تعالیٰ فرما رہا ہے اس کا انجام اچھا ہے. تو معلوم یہ ہوا کہ اگر عالموں میں اختلاف ہو تو پھر کس کی بات مانیں گے آپ, جس کا جبہ زیادہ لمبا ہے, جس کے سر پہ پگڑی ہے, جس کی داڑھی لمبی ہے, جس کی عمر زیادہ, کس کی بات مانیں گے؟ اسلام کیا سکھاتا ہے اس بارے میں ہم کو؟ اسلام ہم کو سکھاتا ہے جس عالم کے پاس اللہ اور اس کے رسول کی دلیل ہے اس عالم کی بات تم مانو, بلکہ اگر عالم کے پاس دلیل نہیں ہے اور ایک عامی کے پاس دلیل ہے تو اس عامی کی بات آپ کو ماننی پڑے گی, عامی کی بات آپ کو ماننی پڑے گی. کیوں؟ اس لیے کہ بات صحیح اس کی ہوتی جس کے پاس دلیل ہوتی ہے, صحیح بات اس کی ہوتی جس کے پاس دلیل ہوتی ہے. تو یہ جو شبہ ہے علماء کا, اس بارے میں کئی باتیں آپ نے دیکھی, آپ اگلے پیج پر پیج نمبر 22 پر دیکھ سکتے ہیں, ابن حجر کا قول جو میں نے ذکر کیا ہے, انہوں نے کہا کہ اللہ نے ریپیٹ نہیں کیا, عطیوں کو ریپیٹ نہیں کیا. کیوں؟ اس لیے کہ عالم کی بات خود دلیل نہیں ہے. اسی طرح سے ابن تیمیہ کا بھی اس بارے میں قول ہے, آپ اس کو بھی دیکھ سکتے ہیں, کہ یہ صرف رسول کا مقام ہے کہ جس کی ساری باتیں قبول کی جائیں, ورنہ ہر عالم کی بات کوئی لینے کی ہوتی ہے, کوئی نہیں لینے کی ہوتی ہے. تو بہرحال یہ یعنی پہلا جواب اس کا ہوا. دوسری بات یہ کہ اگر عالم کو ایسی بات کہے جو غلط ہے تو اس کی بات ماننا جائز ہے, جائز نہیں ہے. قرآن و سنت کے خلاف اگر کوئی عالم بات کرے اس کی بات نہیں مانی جا سکتی ہے. اس کی مثال دیکھیے خود اللہ کے نبی صلی اللہ علیہ وسلم کے زمانے کی, ایک واقعہ جس سے کئی باتیں ہمارے سامنے آتی ہیں, کئی سوالات اور جوابات بھی ملتے ہیں اس کے. علی رضی اللہ عنہ فرماتے ہیں بعث النبی صلی اللہ علیہ وسلم سریہ, اللہ کے نبی صلی اللہ علیہ وسلم نے ایک جماعت, ایک لشکر بھیجا, فاستعمل رجلا من الانصار, ان پر انصار میں سے ایک صاحب کو امیر بنایا, وامرهم ان يطيعوه, اس جملے کو انڈر لائن کیجئے آپ, کہ وامرهم ان يطيعوه, لوگوں کو حکم دیا کہ اس کی بات ماننا, لوگوں کو حکم دیا اس کی بات ماننا, یہ امیر ہے تمہارا اس کی بات ماننا. فغضب, سفر میں ایسا کچھ ہوا کہ اس آدمی کو بہت غصہ آیا, امیر کو کیا ہوا؟ غصہ آیا. فقال علیس امرکم النبی صلی اللہ علیہ وسلم ان تطیعونی, اب امیر نے جب غصہ ہوا لوگوں کے اوپر, ساتھیوں کے اوپر اس کے جو سفر میں تھے, امیر نے کہا ایک کوشچن پوچھا ان سے, کیا پوچھا؟ کیا اللہ کے نبی صلی اللہ علیہ وسلم نے تم سے نہیں کہا تھا کہ میری بات ماننا؟ قالوا بلا, انہوں نے کہا بالکل کہا تھا. فقال قال فاجمعوا لي حطبا, جاؤ میرے لیے لکڑیاں جمع کر کے لاؤ. فجمعوا, سب گئے, جا کے جس کو جو لکڑیاں ملی اٹھا کے لے آیا. فقال اوقدوا نارا, آرڈر نمبر 2, کیا کہا؟ آگ جلاؤ. فاوقدوها, دوسرے پر بھی انہوں نے عمل کیا, آگ جلائی. اب تیسرا آرڈر تھوڑا بہت مشکل آیا, تیسرا آرڈر کیا آ رہا ہے؟ فقال ادخلوها, تیسرا حکم دیا جاؤ اب آگ میں. खुद राग में, फहम हूं, वो लोग सोच में पड़ गए, थोड़ा टेंशन में आ गए वो लोग। पहला काम तो ठीक है, लकड़ी जमा करो, ओके। दूसरा आग लगाओ, ठीक है। तीसरा आग में चले जाओ, वो सोचने लग गया ऐसा कैसा आग में कैसे चले जाओ। वजारा बाबू हम यूम सीखू बैदन, एक दूसरे का हाथ पकड़ने लगे, कहीं जाएगा नहीं अमीर की बात सुन के, आपस में एक दूसरे का हाथ पकड़ने लगे पीछे घसीटने के तौर पर। وَيَقُولُونَ فَرَرْنَا إِلَى النَّبِيِّ صلى الله عليه وسلم مِنَ النَّارِ, उन्होंने कहा कि हम तो आग में कैसा कूदेंगे, हम अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की तरफ आए हैं आग से बचने के लिए, और आग में कूद जाएं, ऐसा कैसे हो सकता है, हम इस्लाम में क्यों आए, जहन्नम की आग से बचने के लिए और दुनिया में आग में चले जाएं, ऐसा नहीं हो सकता, हम ये बात मानेंगे नहीं। अभी कहते हैं कि फमा जालु हत्ता खमदत नार, बस इसी तजब्जुब में थे, हां नहीं चलता रहा, आग भी क्या हो गई, बुझ गई, आग बुझ गई, आग ठंडी हो गई। फसकन गदबहु, और उसका गुस्सा भी ठंडा हो गया, अमीर साहब का, जो उनका अमीर था लश्कर में, अमीर का गुस्सा भी ठंडा हो गया, आग भी बुझ गई। فبلغ النبي صلى الله عليه وسلم, ये बात, ये वाकया, ये खबर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को पहुंची। فقال لو دخلوها ما خرج منها الى يوم القيامه, आपने कहा अगर ये लोग उस आग में कूद जाते कयामत तक उस आग से नहीं निकल पाते। और आपने आखिरी जुमला कहा अत्तअतु फिल मारूफ, अरे फरमा बरदारी तो नेकी के कामों में, नेकी के कामों में मानना है, ये गलत काम है इसको मानना नहीं है। और आपने एक और हदीस में कहा, आगे ये बुखारी मुस्लिम की रिवायत है, अगले सफे पर आपको मिलेगा, एक और रिवायत है, उसके अल्फाज हैं ला ताअता फी मासिया, गुनाह के काम में किसी की मानना नहीं चाहिए, इन्नमा ताअतु फिल मारूफ, मानना चाहिए नेकी के कामों में, फरमाबरदारी या ताअत नेकी के कामों में, ये भी बुखारी मुस्लिम में है। और मुस्लिम के अल्फाज में है कि ला ताअता फी मासियतिल्लाह, अल्लाह की नाफरमानी में किसी की मानना सही नहीं है। यहां एक क्वेश्चन पैदा होता है, और जो आपने अंडरलाइन किया था, आप बताइए कि मानने का हुक्म किसने दिया था, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने, और उस शख्स को तय किया था इसकी मानना तुम लोग, लेकिन उसी आदमी ने एक हुक्म दिया आग में कूदो, तो उन्होंने दो तो बातें मानी, तीसरी बात मानी नहीं मानी, और आप सल्लल्लाहु अलैहि वसल्लम ने उनको डांटा, मैंने कहा था ना इसकी मानना, तुम्हें क्यों नहीं मानी, तो आपने ऐसा कहा नहीं, आपने क्या कहा, अगर तुम लोग ये तीसरी बात भी मान लेते और आग में कूद जाते तो कभी उस आग से नहीं निकलते, कयामत तक उस आग में पड़े रहते, यानी तुम्हारा ये कूदना गलत होता, इसलिए आपने कहा कि गुनाह के काम में नहीं मानना है। तो अगर किसी आदमी को खुद अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम तय करें इसकी मानो, अगर वो भी आदमी ऐसा हुक्म देता है जो कुरान और सुन्नत से टकराता है, तो उसकी भी नहीं मानी जाएगी। जिसको तय नहीं किया अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने, उसकी मानने लग जाए मुसलमान और कुरान और सुन्नत को पीठ पीछे डाल दे, चाहे कुरान टूटे हदीस टूटे, लेकिन फुला मौलवी साहब का हुक्म ना छूटे। अगर ये दीन हम बना लें, बताइए अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की हदीस और आपके इस हुक्म के मुकाबले में क्या जवाब दे सकता है। इस हदीस से मालूम होता है कि ऐसी बातें नहीं मानना चाहिए किसी भी आलिम की, चाहे उस आलिम को नबी ने तय किया हो कि इसकी मानो, ऐसी बातें नहीं मानना चाहिए जो कुरान सुन्नत से टकराती हो। तो ये तीसरा शुबा था, उलमा की मानना चाहिए, हम भी बोलते उलमा की मानना चाहिए, लेकिन कौन सी मानना चाहिए, वो बातें जो कुरान और सुन्नत से साबित हैं। बहुत सारे बोले नहीं नहीं आलिम की तो मानना चाहिए, आप बताइए कोई आलिम साहब बोलते बीवी को तलाक दे दे, देगा नहीं देता है। बात बहुत सारे लोग बोलते बाप दादा की मानना चाहिए, घर में जब झगड़े होते हैं बाप कहता घर छोड़ो, कहता तुम छोड़ो मेरा पैसा लगा है इसमें, हाँ और तुम्हारा बोलते मेरा भी लगा है, हिसाब करो हिसाब करो। बहुत से माँ बाप की मानने का दावा करने वाले जिंदगी के बहुत सारे मरहलों में नौजवान बड़ी बड़ी बातें करते हैं, जींस पैंट की बजाय पजामा बाप का पहन ले तो नहीं पहनेगा, नहीं पहनेगा, छोटी चीज नहीं मानता है, लेकिन दीन के मामले में कुरान और सुन्नत के मुकाबले में मानने के लिए तैयार हो जाता है, लेकिन اپنی خواہش کے مقابلے میں باپ دادا کی نہیں مانتا ہے, اپنی خواہش کے مقابلے میں عالم کی بھی نہیں مانتا ہے. عالم صاحب جمعہ کو بول بول کے تھک جاتے ہیں, پانچ ٹائم کی نماز پڑھتے جاؤ دیکھو گناہگار ہو جاؤ گے نہیں پڑھو گے تو, لیکن نہیں پڑھتا ہے, عالم صاحب کی یہ نہیں مانتا ہے. لیکن قرآن و سنت کے خلاف عالم صاحب کی فوراً مان لیتا ہے, غلط باتیں فوراً. کیا دین ہے یہ, کون سا دین ہے یہ, کون سی دینداری, آپ غور کریں اس کے اوپر. بہت ضروری ہے سوچنا اس چیز کو. اور اس کی وجہ کیا ہے, اس کی وجہ یہ ہے کہ ہمارے پاس پیمانہ نہیں ہے, جس کے پاس ترازو نہیں ہے وہ چیزوں کا وزن چیک نہیں کر سکتا ہے. کوئی آدمی آیا, کتنی چیز ہے تیرے ہاتھ میں, دو کلو ہے, دو کلو کی چیزیں ہیں, اب بولے دو کلو ہے. دوسرا آیا بولے ارے پاگل کہیں کا, دو نہیں تین کلو ہی ہے. ٹھیک ہے تین کلو ہے, جو جتنا کلو بتا رہا اتنا مان لے رہا, کیوں اس کے پاس ترازو نہیں. ترازو ہوتا ہوتا ڈھہرو ذرا, میں خود چیک کرتا ہوں کتنے کلو ہے, اب میں کسی کی نہیں مانوں گا. کیوں؟ اس لیے کہ میں نے خود چیک کیا ہے. اب کوئی بیوقوف اس کو نہیں بنا سکتا ہے, جا رہا ہے راستے سے, راستہ معلوم نہیں ہے اس کو, راستے میں کسی کو پوچھا رکشا والے کو, بھائی کدھر جاتا ہے یہ راستہ, پورا جگہ جانا ہے ہم کو, کہاں ہے وہ, بولا سیدھا جاؤ اور بائیں مڑ جاؤ, مڑ گیا بائیں. اب وہاں جا کے معلوم پڑا کہ اس نے دیکھا بیوقوف بنانے کو آج کوئی ملا نہیں, بنا لیا آج. لیکن جس کے پاس نقشہ ہو, جس کے پاس اپنا نقشہ خود ہو, اس کو کوئی کہے یہاں جاؤ وہاں جاؤ, بولتا نہیں میرے پاس نقشہ ہے, میں اس نقشے کے مطابق چلوں گا. جس کے پاس دلیل نہیں ہوتی ہے, جس کے پاس علم نہیں ہوتا ہے, اس کو سب بیوقوف بناتے ہیں, سب بیوقوف بناتے ہیں. اور دنیا میں آدمی دنیا کے اعتبار سے بیوقوف بن جائے چل جائے گا, دنیا کا نقصان ہے. دین میں بیوقوف اگر بن جائے گا آخرت کا بھی نقصان ہوگا. اللہ نے کیوں دی آنکھ, اللہ نے کیوں دیے کان, اللہ نے کیوں دی عقل, اس لیے دی کہ ہم سوچیں سمجھیں دیکھیں تحقیق کریں. اگر پھر بھی آدمی استعمال نہیں کرتا ہے اس کو اور دنیا میں کرتا ہے, قیامت کے دن اللہ کو کیا جواب دے گا, یہ بھی ہم کو سوچنا ہے. بہرحال نمبر چار, بعض وہ کہتے ہیں ٹھیک ہے ٹھیک ہے, لیکن اتنے بڑے امام, امام ابو حنیفہ رحمۃ اللہ علیہ, امام شافعی, امام مالک, امام احمد, ان کو زیادہ علم تھا کہ تم کو زیادہ علم ہے؟ ظاہر بات ہے کوئی بھی غریب آدمی سمجھدار یہی بولے گا کہ ان کو زیادہ علم تھا. تو کہتا ہے جب ان کو زیادہ علم تھا تو ان کی ماننا چاہیے تمہاری ماننا چاہیے, تو نتیجہ یہ نکلتا ہے ان کی ماننا چاہیے. اب بہت سارے لوگ اس طرح سے ثابت کرتے ہیں کہ دیکھو ان کو زیادہ علم تھا تو ان کی مان کے چلنا چاہیے. ہم بھی یہ کہتے ہیں کہ علماء کی مان کے چلنا چاہیے. بہت سارے لوگوں کو غلط فہمی ہے کہ ہماری دعوت یہ ہے کہ علماء کی نہیں ماننا چاہیے. ہم علماء کے تابع کرنے کے لیے دعوت دے رہے ہیں, علماء سے آزاد کرنے کی دعوت ہماری نہیں ہے. لیکن ایسے علماء کے تابع جو قرآن و سنت کے تابع خود ہیں, جو خود قرآن و سنت کے تابع ہیں اور جو دلیل کے مطابق امت کی رہبری کرتے ہیں, ایسے علماء کے ہم تابع کرنے کے لیے دعوت دے رہے ہیں. لیکن اگر کسی کے پاس دلیل نہیں ہے, بس یوں کہے, ایک مولوی صاحب کے پاس کوئی گیا پوچھا, اب بجائے دلیل دینے کے, بجائے کچھ سمجھانے کے, انہوں نے جواب میں کیا کہا, ہم نے آٹھ سال مدرسے میں کیا کیا. اب یہ بیچارہ ان کے پیچھے جاسوس تو تھا نہیں, اب اس کو کیا معلوم ہے آپ نے کیا. اب وہ بھی سوچ رہا ہے جواب دوں تو کیا دوں ان کو. بولے آ جاتے ہیں ہمارے پاس دلیل مانگنے کے لیے, ہم نے جواب دے دیا, بس مان کے جانا تمہارا کام ہے, بولنا ہمارا کام, سننا تمہارا کام. اچھا, اور دلیل مانگے تو ہم نے آٹھ سال مدرسے میں کیا, تم کو بھی آٹھ سال جانا پڑے گا. اب یہ آٹھ سال کب جائے گا مدرسے میں, تو اسکول نہیں گیا ڈھنگ سے, ابھی مدرسے آٹھ سال جائے گا. تو ایک آدمی جو ہے اس کو یا تو آٹھ سال مدرسے جاؤ یا ہماری مانو, دو میں سے ایک آپشن ہے. تو آسان آپشن کون سا ہے, ان کی مانو, کون جاتا ہے بھائی آٹھ سال, تو چپ چاپ پوچھو اور عزت سے گھر کو چلو. تو ایک آدمی جو ہے دلیل مانگنے جائے, آٹھ سال ہم نے مدرسے میں کیا کیا, آپ نے جو بھی کیا وہ تو دکھائی نہیں رہا, اگر آپ دلیل دیتے تو معلوم پڑتا آپ نے پڑھائی کی. لیکن آپ ایک گھنٹے سے دلیل چھوڑ کے مجھ کو ذلیل کر رہے ہو, تو معلوم ہو گیا آپ نے آٹھ سال کچھ نہیں کیا ہے اور آپ نے وقت ضائع کیا ہے. اور آپ دیکھیے معمولی چیزیں ہیں, آپ جا کے کسی سے پوچھئے, بہت سارے لوگ پڑھتے بھی ہیں, اچھے علماء بھی ہیں, لیکن بہت سارے لوگ مدرسے سے فارغ ہوتے ہیں, 40% مارکس لے لیے, عالم بن گیا آدمی, 60% نہیں معلوم ہے اس کو, پرچہ آیا, پرچے میں پورا جتنا پڑھا تھا وہ بھی نہیں آیا تھا, اس میں سے بہت کم آیا تھا. उसमें से 40% पास हुआ है, इसको कितना मालूम है, इतना मालूम है, और आलिम बना कि नहीं बना, और उसके पीछे चल जाए आदमी, सही नहीं हो सकता है। इसलिए जरूरी है कि वो आदमी दलील दे और ये दलील ले। बगैर दलील के पीछे चलना खुसूसन इस दौर में आदमी के लिए बहुत खतरनाक है, बहुत खतरनाक है। तो एक आदमी के लिए बहुत जरूरी है कि वो ऐसे लोगों की बात माने जो दलायल की बुनियाद पर बात करते हैं। बिलाशुबा चारों इमाम बहुत ज्यादा इल्म वाले थे, इसमें कोई शक नहीं है। चारों इमाम जो हैं, इनमें से किसी की भी शान में गुस्ताखी करना अपनी आखिरत को खराब करना है। चारों इमाम बहुत ज्यादा इल्म वाले थे, लेकिन किसी इमाम ने दावा नहीं किया कि हमको सब कुछ मालूम है और हमारी बात मानो, नबी की बात मत मानो, हमारी बात मानो, अल्लाह और उसके रसूल की मत मानो, इसलिए कि हमको सब मालूम है। किसी इमाम ने दावा नहीं किया, बल्कि हर इमाम की दावत ये थी कि अगर हमारी बात से टकराने वाली अल्लाह और उसके रसूल की बात सामने आ जाए, हमारी बात को छोड़ दो, अल्लाह और उसके रसूल की बात को ले लो। और एक आलिम को सब कुछ मालूम नहीं होता है, उसको कुछ बातें मालूम होती हैं, कुछ बातें नहीं भी मालूम होती हैं। तो ऐसा हो सकता है, बाद वो कहते हैं कि फुला इमाम का फतवा है, कहा जाए कि नहीं बात सही नहीं है, सही बात यह है क्योंकि हदीस में ऐसा है। तो बहुत सारे लोग कहते हैं अरे वो इतने पुराने, इतने बड़े, वो ताबई हैं, वो तबा ताबई हैं, इतने बड़े इमाम हैं, ऐसा कैसा हो सकता है कि उनको ये हदीस नहीं पहुंची हो? हो सकता है किसी बुनियाद ही की वजह से उन्होंने ये बात कही हो, उनका फतवा किसी न किसी बुनियाद पर होगा, कुछ ना कुछ उनके पास दलील होगी। अल्लाह ने क्या फरमाया, इन यत्तबिउना इल्ला ज़न, उनके पास क्या है, अक्सरियत के पास बस गुमान है, ये गुमान पे गाड़ी चल रही है कि कुछ तो होगा ना उनके पास, लेकिन हमारे पास दलील है। इमाम के पास दलील थी या नहीं मालूम नहीं है। तो गुमान और दलील में आप किसको प्रेफरेंस दोगे, आप किसको तरजीह दोगे? दलील को तरजीह देना पड़ेगा, यही सही तरीका है। लेकिन अगर कोई आदमी, हो सकता है उनके पास कोई दलील हो इसलिए मैं इस दलील को छोड़ रहा हूं, तो ये आदमी गलत रास्ते पर चला गया है। आइए देखते हैं कि क्या जरूरी है कि एक बड़े से बड़े आलिम को सारी बातें मालूम हो। ऐसा हो सकता है कि बड़ा आलिम है लेकिन उसको कुछ बातें नहीं भी मालूम हो। मिसाल के तौर पर इमाम शाबी रहमतुल्लाह अलैह फरमाते हैं, कान अबू बकर यकूल, अबू बकर रदी अल्लाह तआला कहा करते थे, अय्यु समाइन तुज़िल्लुनी व अय्यु अर्दिन तुक़िल्लुनी, वो कौन सा भला आसमान है जो मुझको साया दे और वो कौन सी जमीन है जो मेरा बोझ उठाए। इदा कुल्तु फी किताबिल्लाहि तआला मा लम अअलम, जब मैं अल्लाह की किताब में वो कहने लग जाऊं जो जिसका मेरे पास इल्म ना हो। अगर बगैर इल्म के कुरान में कुछ भी बोलने लग जाऊं तो मैं न जमीन पर चलने लायक रहूंगा न आसमान के नीचे रहने लायक रहूंगा। कौन कह रहा है? अबू बकर सिद्दीक रदी अल्लाह, ये कब कहा उन्होंने? उनसे पूछा गया, वफा की है तुम अब्बा, कुरान में आयत है, इसका क्या मतलब है? तो उन्होंने उसके जवाब में ये बात कही थी कि इसका इल्म उसको नहीं है, और उन्होंने कहा कि अगर मैं अपनी राय से कहने लगूं तो कौन सा आसमान मुझको पनाह देगा, कौन सी जमीन मुझको मेरा बोझ उठाएगी जब मैं अल्लाह की किताब में दिल से कुछ भी कहने लगूं। नहीं मालूम तो नहीं मालूम, आलिम की शान है वो एक है मुझको नहीं मालूम, और इसमें शर्माने की जरूरत नहीं होती है। लेकिन एक आदमी अपने दिल से कुछ भी बोलने लग जाए अल्लाह उसके रसूल का नाम लेकर और वो बात दीन ना हो, ये अपने आप को जहन्नमी बनाना है। तो बाद औकात आलिम को बात नहीं भी मालूम होती है। इसीलिए इब्ने हजर रहमतुल्लाह अलैह फतहुल बारी में कहते हैं, अब देखिए कितना जामे जुमला है और बहुत ऊंची बात उन्होंने कही है और बहुत सारे शुबहात का इजाला इससे हो जाता है। कहते हैं, السنت قد تخفى على بعض اكابر الصحابه, सुन्नत बाद औकात बड़े बड़े सहाबा से भी छुपी रह जाती है। ऐसा होता है कि कोई सुन्नत किसी बड़े सहाबी को भी नहीं मालूम हो, वलिहादा ला वयतरी वाला अलैहा अहद हो, और बाद औकात ऐसा होता है कि किसी एक का दुका कोई एक सहाबी होता है जिनको बात मालूम होती है, किसी एक सहाबी को मालूम है लेकिन बड़े बड़े सहाबा को बात मालूम नहीं, ऐसा हो सकता है। वलिहादा ला युल्तबतु इलल आरा, इसलिए लोगों की राय लोगों की अपने इज्तिहाद से कहीं भी बात की तरफ ध्यान नहीं देना चाहिए। वलौ कवियत, चाहे वो राय चाहे वो इज्तिहाद कितना ही मजबूत दिखाई दे, मा वजूद सुन्नत तुखालिफुहा, जबकि उसके खिलाफ सुन्नत मौजूद हो, सुन्नत के खिलाफ किसी का फतवा हो उसको नहीं मानना चाहिए, चाहे वो कितना ही मजबूत बात दिखाई देती हो, वो गलत है। क्यों? सुन्नत के खिलाफ है। वला युकाल कैफ खफिया दा अला फलान, और ये भी नहीं कहना चाहिए कि ये बात इतने बड़े आलिम पर कैसे छुपी रह गई, ऐसा कैसा हो सकता है कि उनसे ये बात छुपी रही हो, उनको तो मालूम ही होगा, जरूरी नहीं है। बड़े से बड़े आलिम को कोई बात मालूम नहीं होती है। अब बताइए इमाम ये सहाबा की बात के हैं। बहुत सारे लोग कहते हैं इमाम अबू हनीफा रहमतुल्लाह का दौर बहुत करीब है अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम से, तो उनके पास जो भी होगा वह सब सही होगा और उनको सब मालूम होगा, जरूरी नहीं है, जरूरी नहीं है। इसलिए कि इमाम अबू हनीफा तो बाद के हैं, उनसे पहले सहाबा हैं, बाज बातें सहाबा को भी मालूम नहीं थी। क्यों? इसलिए कि सहाबा एक इलाके से दूसरे इलाके में सफर करने जाते थे और बहुत सारी बातें जो उस दौरान अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की हुई थी उनको नहीं मालूम होती है, उनको नहीं मालूम होती थी। मिसाल के तौर पर एक लंबी रिवायत है, उबैद बिन उमैर कहते हैं इस्तादना अबू मूसा अला उमर فكأنه وجده مشغولا فرجع, अबू मूसा रजी अल्लाह तआला हज़रत उमर के पास आए और हज़रत उमर मसरूफ थे तो वापस चले गए, इजाजत मांगी जवाब नहीं आया वापस चले गए। فقال عمر, हज़रत उमर ने कहा अलम اسمع صوت عبد الله بن قيس, ये आवाज अब्दुल्लाह बिन कैस की थी ना, यानी अबू मूसा अशरी की आवाज थी, इदनु लहु, बुलाओ उनको, इजाजत दो उनको, فدعي له, उनको बुलाया गया। فقال ما حملك على ما صنعت, अब जब बुलाया गया तो ये जा चुके थे, बुला के लाया गया, क्यों चले गए? हज़रत उमर ने पूछा तुम इजाजत मांगने के बाद ठहरे क्यों नहीं, तुम चले क्यों गए? فقال انا كنا نؤمر بهذا, अब मूसा अशारी ने कहा हमको बस यही हुक्म है, इजाजत मांगो, इजाजत नहीं मिली तो वापस चले जाओ। हज़रत उमर ने क्या कहा? قال فاتني على هذا ببينه او لا افعلن بك, ये जो तुम कह रहे हो कि इसका हुक्म दिया गया है कि इजाजत मांगो नहीं मिलती इजाजत तो वापस लौटना है, इसकी दलील लाओ, इसकी दलील लाओ, अगर दलील लाओगे तो ठीक, अगर दलील नहीं लाते तुम्हारी खबर खुद मैं लूंगा, तुम्हारी खबर ली जाएगी, ला अफअलन बिक, तुम्हारा देखो क्या हाल करता हूं। فانطلق الى مجلس من الانصار, अबू मूसा अशअरी अंसार की एक मजलिस पर गए, फकालू ला यशहदु इल्ला असागिरुना, उनके सामने सारा वाकया बयान किया तो उन्होंने कहा ठीक है हमारे पास से वो आएगा जो उम्र में सबसे छोटा है, हमारे सबसे छोटे को भी ये मसला मालूम है, यह हदीस मालूम है। फकाल अबू सईद अल खुदरी फकाल कद कुन्ना नुमर बिहादा, अबू सईद खुदरी तैयार हुए उमर के पास आए और कहा कि हाँ हमको ये हुक्म दिया गया है कि हम तीन बार इजाजत लें और इजाजत अगर नहीं मिलती है तो वापस लौट जाएं। फकाल उमर खब, अब देखिए उमर का जुमला क्या है, उमर ने ये नहीं कहा मैं बड़ा कि तुम बड़े, उमर ने नहीं कहा मैं ज्यादा इल्म वाला हूं या तुम, मैं उमर हूं तुम क्या उमर हो, नहीं, उमर ने नहीं कहा मेरे बारे में अल्लाह के नबी ने कहा है कि उमर की जबान और दिल पर अल्लाह ने हक को जारी किया है, नहीं। तुमर ने जुमला कहा बहुत जामे जुमला है, बहुत प्यारा जुमला है, आपने क्या कहा? खफिया अलैया हादा मिन अम्र नबी सल्लल्लाहु अलैहि वसल्लम अल्हानी असफ़ बिल अस्वाब, तुमर ने क्या कहा देखो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की बात मुझसे कैसे छुपी रह गई, बाजार में तिजारत करने में मैं गफलत में रहा और ये बात मुझसे रह गई, अल्हानी असफ़ बिल अस्वाब, बाजार में तिजारत लगाने में आवाज देने ने मुझको इस चीज से महरूम कर दिया, देखो कितनी बड़ी बात थी मुझसे छुपी रह गई। हज़रत उमर से भी बात क्या थी छुपी रही, उनको नहीं मालूम, लेकिन उन्होंने क्या कहा दलील लाओ, और जब उनके सामने बात पेश की गई उन्होंने कहा हाँ मुझको नहीं मालूम था, अब बताया तो मालूम पड़ गया, देखो मुझको भी नहीं मालूम था। इसको बड़ा आदमी बोलते हैं, इसको क्या कहते हैं बड़ा आदमी। छोटा आदमी कैसा रहता, छोटा आदमी बोलता है तुम आलिम हो कि मैं आलिम, और तुमको मालूम है मैं आलिम नहीं, मैं तो फाजिल हूं, और वो तो टाइम नहीं मिला वरना मैं काजी बन जाता, ये अच्छा तरीका नहीं है। एक बड़ा आदमी चाहे कोई बच्चा भी उसको अगर दलील के साथ बात करे उसको मान लेता है, इसको बड़ा आदमी बोलते हैं। बड़ा आदमी हाइट से, माल और दौलत से, या ओहदे से, या डिग्री से बड़ा नहीं बनता है, बड़ा आदमी उसके कैरेक्टर से बनता है। इन अकरमकुम इंदल्लाहि अतकाकुम, तुम्हें सबसे ज्यादा अल्लाह के नजदीक इकराम के लायक शरीफ आदमी कौन है? जो ज्यादा तकवे वाला हो, परहेजगार हो, वाकई अल्लाह से डर के आदमी पाबंद बन जाए किताब व सुन्नत का, इसको मुत्तकी कहते हैं, ये ज्यादा इज्जत के लायक है। तो हज़रत उमर ने कहा कि मुझसे बात छुपी रह गई, तो मालूम हुआ कि बड़े बड़े सहाबा से भी बाज़ औक़ात कोई बात छुपी रह सकती है। इसी तरह से अब्दुल्लाह इब्न उमर रज़ी अल्लाह तआला को वाक़िया देखिए। इब्न उमर रज़ी अल्लाह तआला से रिवायत है कि अन्नहु सुइला अन शैइन फ़क़ाला ला अदरी, उनसे किसी ने कोई सवाल पूछा, उन्होंने कहा मुझको नहीं मालूम, ला अदरी, ला अदरी, मुझको नहीं मालूम। फलम्मा वल्ला रजुल, जब वो आदमी मुड़ा जाने के लिए, قال نعم ما قال عبد الله بن عمر, حضرت عبداللہ بن عمر نے کہا کہ عبداللہ بن عمر نے کیا اچھی بات کہی, خود ہی اپنے آپ سے کیا کہنے لگے, اس لیے کہ مستدرک اور دارمی کی روایت میں ہے کہ یہ جملہ خود کس کا ہے, عبداللہ بن عمر کا جملہ ہے, انہوں نے کہا نعم ما قال عبداللہ بن عمر, خود ہی کہنے لگے عبداللہ ابن عمر نے کیا اچھا جملہ کہا, کتنی اچھی بات کہی, سئل عما لا يعلم فقال لا علم لي به, اس سے پوچھا گیا کہ ایسی چیز کے بارے میں پوچھا گیا جس کا اس کو علم نہیں تھا, تو اس نے صاف کہہ دیا کہ مجھ کو اس کا کوئی علم نہیں ہے۔ عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہ جو سنت کے بہت زیادہ جاننے والے, لیکن ایک بات ان سے پوچھی گئی ان کو معلوم تھی نہیں, کون نہیں ہے صحابی ہے نبی صلی اللہ علیہ وسلم کے, نہیں معلوم, نہیں معلوم تو نہیں معلوم, انہوں نے کہا نہیں معلوم مجھ کو۔ یہ جامع بیان العلم ابن عبد البر نے اس کو ذکر کیا ہے۔ آئیے اماموں کے بارے میں, کوئی کہہ سکتا ہے اماموں کے زمانے میں تو سب آ گیا تھا نا, مدینہ کے امام امام مالک ابن انس, مالک ابن انس ابن مالک, عبد الرحمن ابن مہدی کہتے ہیں کہ سأل رجل من اہل المغرب مالک ابن انس عن مسألۃ, اہل مغرب میں سے ایک آدمی نے امام مالک کے ابن انس سے ایک مسئلہ پوچھا, امام مالک ابن انس سے ایک مسئلہ پوچھا, جواب میں انہوں نے کیا کہا, لا ادری, نہیں معلوم۔ فقال یا ابا عبداللہ تقول لا ادری, اس آدمی نے تعجب سے پوچھا اے ابو عبداللہ آپ کو نہیں معلوم, آپ کو نہیں معلوم, آپ اتنے بڑے امام, آپ اتنے بڑے عالم, آپ بول رہے ہو مجھ کو نہیں معلوم, آپ کو نہیں معلوم, تقول لا ادری, آپ بولتے ہو کہ مجھ کو نہیں معلوم۔ امام مالک نے, اب آدمی تھوڑا شرما جائے گا, تھوڑا بنا کے بولتا ہوں تجھ کو, تھوڑا سیٹ کر کے بولتا ہوں, تھوڑا سا تھوڑا توڑ جوڑ کر کے بولتا ہوں۔ واقعی جو آدمی اللہ سے ڈرتا ہے, اور دیکھیے یہ واقعی علماء ہیں, انہوں نے کیا کہا, پہلے تو کہا نہیں معلوم, اب جب اس نے تعجب کا اظہار کیا تو یہ شرمائے بھی نہیں کہ سوچے نہیں کہ کیا مجھ کو نہیں معلوم, کچھ تو بولنا چاہیے تھا, عزت تو بچتی تھی, نہیں, انہوں نے کیا کہا, قال نعم, ہاں میں کہہ رہا ہوں کہ مجھ کو نہیں معلوم, فبلغ من وراءك انی لا ادری, اور تو بھی جان لے اور جن کی طرف سے تو پوچھنے کے لیے آیا ہے ان کو بھی جا کے بول میں نے کہا کہ مجھ کو نہیں معلوم۔ بہادر آدمی اس کو بولتے ہیں, بہادر آدمی اس کو نہیں بولتے ہیں کہ جو اپنی عزت بچانے کے لیے دین کا کھلواڑ کرے, یہ بہت بڑی جرت ہے۔ بہادر واقعی وہ ہوتا ہے کہ جو اپنی بے عزتی برداشت کرے لیکن دین میں ملاوٹ نہیں کرے, یہ واقعی بڑا انسان بھی ہے۔ الفقی والمتفقی جو خطیب بغدادی کی کتاب ہے اس میں یہ امام مالک کا جملہ ہے۔ تو امام مالک کو نہیں معلوم, نہیں معلوم, تو ایک بڑے امام کو بھی کوئی بات بعض اوقات نہیں معلوم ہوتی ہے۔ امام احمد ابن حنبل کے بارے میں بھی ہے, امام شافعی نے ان سے کہا کہ آپ کو بہت ساری حدیثیں معلوم ہیں, اگر کوئی حدیث آپ کو معلوم ہو جائے تو ہم کو بھی بتانا۔ امام شافعی استاد ہیں امام احمد کے, اور استاد اپنے شاگرد سے کہہ رہے ہیں کہ تم ہم سے زیادہ حدیثیں جانتے ہو, اگر کوئی حدیث تم کو معلوم ہو جائے تو ہم کو بتانا۔ اسی طرح سے آپ دیکھیں امام احمد بن حنبل کا کیا حال ہے۔ ابو بکر الاخرم کہتے ہیں وسمعت ابا عبداللہ احمد بن حنبل یستفتا, میں نے خود سنا ہے اس بات کو, اور امام احمد بن حنبل سے एक आदमी ने फतवा पूछा फयुक सिरु अयकुल, तो बहुत मर्तबा ऐसा हुआ कि फतवा के जवाब में उन्होंने कहा ला अदरी, मुझको नहीं मालूम। ये कि चौथे इमाम है, इमाम अहमद इब्न हंबल क्या है, चौथे इमाम है। 30,000 हदीसें तकरीबन हैं मुसनद अहमद की, और इनका कहना था कि जब तक 5,00,000 हदीसें याद ना हो आदमी मुश्ताहिद नहीं बन सकता है, और उनको याद थी, इतने बड़े इमाम हैं। लेकिन उनसे पूछा गया एक मसला, तो उन्होंने क्या कहा लादरी, और कई मरतबा उनसे पूछा गया, कई मरतबा उन्होंने लादरी कहा। तो इससे मालूम होता है कि बार बार बड़े आलिम को भी कोई बात मालूम नहीं होती। ये कहना गलत है कि उनके पास तो सब था ना इल्म, तो कोई बात उनसे छुपी कैसे रह सकती है, ऐसा नहीं है। हो सकता है कोई बात उन तक नहीं पहुंची हो। इसीलिए आज कोई हदीस हमारे पास आए और चारों इमामों में से कोई बात उस हदीस से टकराती हो, हम दो तरीके हैं आदमी के पास, और एक तीसरा उससे भयानक है। एक तरीका तो क्या है, आदमी इमामों की शान में गुस्ताखी करने लगे और कहे कि इमामों ने क्या किया, जानबूझ के हदीस की मुखालिफत की, एक तो ये बोले। लेकिन क्या ऐसा ही है, इमाम ऐसे नहीं थे, कोई इमाम ऐसा नहीं था, कोई अल्लाह वाला कोई आलिम ऐसा नहीं हो सकता है जो जानबूझ के अल्लाह और उसके रसूल की मुखालिफत करे। और दूसरा तरीका क्या है, क्या हम उनके बारे में यही सोचे, हो सकता है उन तक हदीस ये नहीं पहुंची हो, अगर पहुंची होती तो जरूर इसके मुताबिक अमल करते हैं, या पहुंची हो सकता है उन्होंने इसका कुछ और मतलब लिया हो, और मतलब लिया हो, इस तरह से उनके लिए उज्र तलाश करें, नहीं है कि उनकी शान में गुस्ताखी कर, देखो ये हदीस है, देखो इमाम का फतवा है, ये हमेशा हदीस के उल्टा ही बोलते हैं। तो ऐसा आदमी इमाम के बारे में अपनी जबान से नहीं बोले, बल्कि ये समझे कि हो सकता है ये हदीस उन तक न पहुंची हो, या उन्होंने कुछ और मतलब लिया हो, या कोई और दलील हो जिसको उन्होंने अपने लिए मुस्तदल बनाया हो, किसी और चीज पे अपना फतवा बेस किया हो। और तीसरा तरीका क्या है डेंजर, वो ये कि हदीस का इनकार कर दे और इमाम, हम इमाम के ताबे हैं, बस हम इमाम के पीछे चलेंगे, ये कहने वाला बन जाए, ये गुमराही है। क्यों, इसलिए कि उसने किसको छोड़ के किसको चुना, उसने नबी को छोड़ के उम्मती को चुना, उसने खुद हुज्जत को छोड़ के ऐसे को चुना जो हुज्जत का और दलील का जो है मोहताज था। तो इसलिए बहुत जरूरी है कि एक आदमी अपनी सोच को सही करे और सही दलायल पर अपने अफकार की, अपनी सोच की बुनियाद रखे। नंबर दो, बाज़ औक़ात एक आलिम को कोई बात मालूम होती है लेकिन फतवा देते वक्त या अमल करते वक्त उसके जहन से वो बात निकल जाती है। हमाम रहमतुल्लाह अलैह फरमाते हैं अन्न हुदैफा अम्मन नास बिल मदाइन, हुदैफा इब्नुल यमान रज़ी अल्लाह तआला ने मदाइन में लोगों की इमामत की, आला दुकान, एक चबूतरा था ऐसी जो ऊंची जगह होती है उसके ऊपर इमामत की। फअखذ अबू मसऊद बिकमीसिही फजबदहू, अबू मसऊद अल बदरी अल अंसारी ये सहाबी हैं, उन्होंने उनका पीछे से कुर्ता पकड़ा और ऊपर से ही उनको नीचे खींचा। फलम्मा फरग मिन सलातिही, जब नमाज से वो फारिग हुए तो इन्होंने कहा, अबू मसऊद रजी अल्लाह तआला ने कहा उनसे, इमाम साहब से कहा अलम तअलम अन्नहुम कानू युनहौना अन ज़ालिक, मालूम नहीं तुमको इससे मना किया गया ना। उन्होंने डांट के क्या कहा, तुमको मालूम नहीं कि ऊंची जगह पर इमाम खड़ा हो और बाकी सब लोग नीचे हों, इससे मना किया गया कि नहीं किया गया। तो उन्होंने डांटा उनको, उन्होंने क्या कहा, हुदैफा रजी अल्लाह तआला ने क्या कहा, काला बला, उन्होंने कहा मालूम तो है लेकिन वक़द ज़करत हीना मददतनी, लेकिन जब तुमने मुझको घसीटा उस वक्त मुझको याद आया, मुझको याद नहीं था। मुझको कब याद आया, ज़करत हीना मददतनी, जब तुमने मुझको खींचा घसीटा पीछे तो मुझको याद आया, हाँ इज़्ज़म बनाए इमाम ऊपर नहीं होना चाहिए और मुक्तदी नीचे, ये गलत है, तो फिर मैं भी क्या हो गया, पीछे हो गया। अब देखिए हदीस मालूम थी कि नहीं थी, थी, लेकिन याद थी नहीं थी। साहबी भूल जाते और इमाम नहीं भूलते, ऐसा हो सकता है, हर इंसान भूलता है, हर इंसान भूलता है, अल्लाह ताला है जो नहीं भूलता है, वरना अल्लाह ने इंसान को भूलने वाला ही पैदा किया है। क्योंकि अल्लाह ने कुरान में क्या फरमाया, वमा कान रब्बुका नसिया, तेरा रब भूलता नहीं है, बाकी सब भूलते हैं, तेरा रब भूलता नहीं है, वमा कान रब्बुका नसिया, لا يضل ربي ولا ينسى, اللہ نے کہا کہ تیرا رب نہ غلطی کرتا ہے اور نہ بھولتا ہے. یہ اللہ کی خصوصیات میں سے کہ اللہ بھولتا نہیں ہے, باقی سارے بندے بھولتے ہیں. سجدہ سہو آپ کو معلوم کہاں سے پڑھا؟ اللہ کے نبی صلی اللہ علیہ وسلم خود بھول گئے نماز میں کتنی رکعتیں پڑھی, اس کے بعد آپ نے سجدہ سہو کیا, ساری امت کو معلوم پڑا, دیکھو بھولنے پہ ایسا کرنا پڑتا ہے. تو ہر انسان بھولتا ہے, یہ اللہ ہے, یہ معبود اور رب کے خصائص میں سے کہ اللہ بھولتا نہیں ہے. تو بعض اوقات ایسا بھی ہوتا ہے کہ ایک عالم کو معلوم ہونے کے باوجود بھول جاتا ہے. ہم یہ کہہ سکتے ہیں, ہو سکتا ہے امام اتنے بڑے تھے اور ٹھیک ہے چلو مان لیا ساری حدیثیں ان کو معلوم تھی, لیکن کیا یہ ضروری ہے کہ فتویٰ دیتے وقت ساری باتیں اس وقت میں ذہن میں موجود ہوں؟ نہیں بھی ہو سکتی ہے. تو کبھی ایسا ہوتا ہے کہ فتویٰ حدیث کے خلاف چلا جاتا ہے. اسی طرح سے بعض لوگ کہتے ہیں اتنے بڑے علماء غلطی کیسا کر سکتے ہیں. آج اگر کہا جائے کہ دیکھیے یہ عالم صاحب ہیں, امام مالک ہے, امام ابو حنیفہ, امام احمد, امام شافعی ہیں, ان کا یہ فتویٰ خطا ہے, مسٹیک ہے, بہت سارے لوگ ایک دم ڈر جاتے ہیں, اتنا بڑا جملہ آپ بول رہے ہیں مسٹیک. حالانکہ ایسے لوگ حدیث کا انکار کرنے سے تھوڑا بھی ڈرتے نہیں ہیں. ہاں امام کا فتویٰ انکار کرنے کو پاؤں کے نیچے سے زمین نکل جاتی ہے, لیکن حدیث کا انکار بڑا آسان ہوتا ہے, تو حدیث ہے نا, لیکن امام کی بات, وہ تو امام ہے. اب بتائیے مسلمانوں سے ایک جماعت کے امام ہیں, یہ تو سارے نبیوں کے امام ہیں, ان کی بات کا انکار کرنا کہاں لے جائے گا؟ آخرت میں اللہ کو کیا جواب دے گا؟ تو بعض اوقات یہ لوگ کہتے ہیں کہ عالم صاحب اتنے بڑے امام, ان سے غلطی نہیں ہو سکتی ہے. یہ مفروضہ, یہ اسمپشن غلط ہے, یہ غلط بات ہے. امام سے, عالم سے, مفتی سے, مجتہد سے غلطی ہو سکتی ہے, اور اگر دلیل اس کے سامنے پیش کی جائے تو اس کو چاہیے کہ اپنی بات کو چھوڑ کے وہ دلیل پر آئے. یہی طریقہ سارے صحابہ کا تھا, یہی طریقہ سارے صحابہ کا تھا, اور یہی بات اللہ کے نبی صلی اللہ علیہ وسلم نے ہم کو سکھلائی ہے. مثال کے طور پر بخاری اور مسلم کی ایک حدیث ہے, اللہ کے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں, اذا حکم الحاکم فاجتہد ثم اصاب فله اجران, جب کوئی مجتہد, کوئی قاضی, کوئی حاکم فیصلہ کرے, اجتہاد کرے اور فیصلہ دے, اجتہاد کرے اور فیصلہ دے, تو اس کا فیصلہ صحیح آ جائے, اس کا فتویٰ صحیح ہو, تو پھر اس کو دو اجر ملیں گے. وَإِذَا حَكَمَ فَاجْتَهَدَ ثُمَّ أَخْطَأَ فَلَهُ أَجْرٌ, اور جب وہ اجتہاد کرے اور فیصلہ دے, اور فیصلہ دینے میں اس سے بھول چوک ہو جائے, غلطی ہو جائے, تو پھر اس کے لیے ایک اجر ملے گا. اس حدیث میں دو باتیں معلوم ہوئی. ایک تو بات یہ کہ مجتہد کس کو کہتے ہیں؟ مجتہد اس کو کہتے ہیں جو قرآن و سنت کی گہری سمجھ رکھتا ہے, اور کوئی بھی مسئلہ لوگوں کو دینی پیش آتا ہے تو اس کو ڈھونڈ کے اس کا جواب قرآن و سنت سے نکال سکتا ہے. جو قرآن و سنت کا ایکسپرٹ عالم ہے اس کو کیا کہتے ہیں؟ مجتہد. جو بہت پائے کا عالم ہو اس کو مجتہد کہتے ہیں. تو کوئی مجتہد ہے, اگر اجتہاد کرے, اس کا اجتہاد صحیح نکلے دو اجر, خطا ہو جائے ایک اجر. اس سے دو باتیں معلوم ہوئی, ایک مجتہد سے خطا ہو سکتی ہے, اس لیے کہ حدیث میں آ رہا ہے صحیح نکلے دو اجر, خطا ہو جائے ایک اجر, تو معلوم ہے خطا بھی مجتہد سے ہو سکتی ہے. مفتی کا فتویٰ مسٹیکن ہو سکتا ہے, غلطی والا ہو سکتا ہے. نمبر دو, اگر مجتہد پوری کوشش کرے, تحقیق کرے, پھر کوئی جواب دے دے اور بعد میں معلوم پڑا کہ اس کا یہ ججمنٹ غلط ہے, جیسے جج ہے, مسلم کورٹ کا جج ہے, اگر جھگڑوں میں فیصلہ دے قرآن و سنت کی روح سے اور اس کو اجتہاد کرنا پڑے, جج کر کے فیصلہ دے, انفرنس کے بعد فیصلہ دے, اس سے مسٹیک ہو جائے تو بھی اس کو کتنا اجر ملے گا؟ ایک اجر اس کو ملے گا. تو مجتہد کو ہر حال میں اجر ملتا ہے, لیکن اس کا ایک فتویٰ صحیح ہوتا ہے تو کبھی فتویٰ غلط بھی ہوتا ہے. وہ اذا حکم فاجتہد ثم اخطا, کہ ثم اخطا پھر اس سے خطا ہو جائے تو اس کو ایک اجر ملتا ہے. اسی لیے جسٹس تقی عثمانی جنہوں نے کتاب لکھی تقلید کی شرعی حیثیت, اس میں وہ لکھتے ہیں مجتہدین امت کسی کے نزدیک معصوم और खताओं से पाक नहीं है किसी के नजदीक। मैंने बताया इतने बड़े आलिम साहब हैं, ये पाकिस्तान के चीफ जस्टिस हैं और देवबंदी मकतबे फिक्र से ताल्लुक रखते हैं। मुफ्ती मोहम्मद शफी जिन्होंने मारिफुल कुरान लिखी उनके बेटे हैं, अभी हैं, कहते हैं मुज्तहिदीन उम्मत यानी उम्मत के जो मुज्तहिद हैं किसी के नजदीक मासूम और खताओं से पाक नहीं है। कोई भी ये नहीं मानता है कि वो मासूम है और कोई मिस्टेक उनसे नहीं हो सकती, कोई नहीं मानता है, बल्कि उनके हर इज्तिहाद में खता का इम्कान मौजूद है, उनके हर इज्तिहाद में गलती की पॉसिबिलिटी है, उनका हर फैसला गलत हो सकता है, पॉसिबल है। तो आप बताइए ये कौन कह रहा है, ये खुद एक हनफी आलिम कह रहे हैं। तो ये कहना कि किसी मुज्तहिद से गलती नहीं हो सकती है बहुत ही गलत बात है। इसी तरह से इब्न अब्बास रदियल्लाहु तआला फरमाते हैं वैल लिल अतबा मिन अतरातिल आलिम قيل كيف ذاك قال يقول العالم شيئا برايه ثم يجد من هو اعلم منه برسول الله صلى الله عليه وسلم فيترك قوله ذلك ثم يمضي الاطباع। कहते हैं कि एक आलिम की गलती की वजह से कई लोग बर्बाद हो जाते हैं। लोगों ने पूछा कैसा बर्बाद होते हैं, ये कैसा होता है? उन्होंने कहा एक आलिम एक बात बोलता है अपनी राय से, लोग उसके पीछे चलने लग जाते हैं, और आलिम को कोई ऐसा आदमी मिलता है जिसके पास अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के बारे में ज्यादा इल्म होता है, उसके पास सुन्नत का इल्म इससे ज्यादा होता है, वो उसको बताता है ऐसा नहीं ऐसा, वो आलिम अपनी गलती रिपेयर कर लेता है लेकिन पीछे चलने वाले उसी गलती पर चलते रहते हैं, तो ये तो बच जाता है लेकिन वो लोग क्या होते हैं, वो लोग गलत चलते रहते हैं। तो इससे क्या होता है, वो लोग नुकसान में पड़ जाते हैं। वैल बर्बादी को कहा जाता है, तो बर्बादी में वो लोग पड़ जाते हैं। जामे बयानुल इल्म में एक और मौजूद है, कोई आदमी कह सकता है कि देखिए आपने पिछली हदीस जिक्र की और उसमें है कि आलिम अगर सही हो तो उसको उसका फतवा सही हो तो दो अजर है, और अगर आलिम से मान लीजिए गलती हो गई तो उसको कितने अजर हैं, एक अजर है। और हम लोग देखो आलिम के पीछे चल रहे, आलिम का फतवा सही निकले या गलत निकले दो नहीं ठीक है एक तो मिलेगा ना हमको। बहुत सारे लोग इतना डीप सोचते हैं, बोलते ठीक है आप बोल रहे हो ना ये मिस्टेक है, ठीक है हमको एक ही अजर चाहिए, जाओ हम नहीं छोड़ते इसको, जो हम कर रहे वही करेंगे, अगर गलत भी होगा तो हमको कितना अजर मिलेगा, एक अजर मिलेगा, हमको एक ही चाहिए बस, लेकिन हम जो कर रहे हो छोड़ेंगे नहीं, ये जायज है नहीं। उनको गलती मालूम होने के बाद वो चलते रहे उस पर नहीं, इसको गलती मालूम होने के बाद ये चलता रहा तो वो दोनों सेम हो सकते हैं। एक अजर जो मिलेगा वो जानबूझ के गलती करने का है या अनजाने में गलती होने का है? जानबूझ के गलती करना तो कुफ्र है, कुरान सुन्नत के खिलाफ जानबूझ के एक आदमी उसकी मुखालिफत करे कुफ्र है, और उसके जानबूझ के अगर गलत अमल करे तो ये मासियत है, गुनाह है, तो ये आदमी दलील उससे नहीं ले सकता। इसीलिए उमर रदी अल्लाह तआला फरमाते हैं अस्सुन्नतु मा सन्नहु अल्लाह व रसूलुहु सल्लल्लाहु अलैहि वसल्लम ला तजअलु खता अर्रअय सुन्नतन लिल उम्मा। सुन्नत वही है जिसको अल्लाह और उसके रसूल ने सुन्नत करार दिया है, तुम किसी के इज्तिहाद किसी की राय की गलती को सुन्नत करार मत दो उम्मत के लिए, उम्मत को किसी ऐसी चीज पर अमल करने पर मत डालो जो किसी के इज्तिहाद की गलती हो। मालूम हुआ किसी की गलती अगर वाजे हो जाए फिर उस पर अमल करना सही नहीं है, किसी की गलती अगर वाजे हो जाए तो उस पर अमल करना सही नहीं है। तो अल्लाह ताला हमको समझ अता फरमाए, ये कुछ बातें हैं, इसमें बची हुई बातें हैं तो इंशाल्लाह उसको हम अगली मजलिस में देखेंगे। और आप समझ रहे होंगे कि बातें मैं इतनी तेजी से सरसरी तौर पर बयान कर रहा हूं फिर भी ऐसा लग रहा है घड़ी हमसे तेज चल रही है, अगर इसको तफसील से समझाया जाए तो इसके लिए एक नहीं बल्कि दो दिन दरकार है, लेकिन ये कुछ बातें मैं जिक्र कर रहा हूं जो अहम तरीन है, जो शुबहात लोगों के हैं, तो इसी से यानी बाकी बातें भी हम समझ सकते हैं, ये हमारे लिए मशाल बन सकती है बाकी बातों के समझने के लिए। सुभानकल्लाहुम्मा बिहम्दिका अशहदु अल्ला इलाहा इल्ला अंता अस्तगफिरुका।